देखिए भाई सबक आगे, वशुरी तकाउन उद्दाबिह मुस्लिमन औ किताबियन दिमियन औ हरबिया। قال الله تعالى وطعام الذين أوتوا الكتاب حل لكم وذلك لأنهم يذكرون اسم الله تعالى عليها فحل ذبيحتهما ولو مجنونا أو امرأة أو صبيا يعقل ويضبط। ذبیحہ سے متعلقہ مسائل ذکر ہو رہے ہیں بھائی، آگے آپ کو بتلا رہے ہیں کہ ذبح کرنے والے کا مسلمان ہونا شرط ہے بھائی، ذبح کرنے والا کون ہو؟ مسلمان ہو یا کتابی یعنی اہل کتاب ہو، عیسائی یا یہودی ہو۔ اور پھر اہل کتاب آپ جانتے ہیں جو دار الاسلام کے اندر ہوں، وہ جو بھی کفار جزیہ دے کر رہتے ہیں دار الاسلام میں ان کو ذمی کہتے ہیں، ذمی۔ اور جو غیر مسلم دار الحرب میں رہتے ہیں ان کو حربی کہا جاتا ہے، حربی۔ تو یہ جو عیسائی یا یہودی جن کا ذبیحہ حلال ہے، یہ چاہے ذمی ہوں چاہے حربی، ان کا ذبیحہ کیا ہے؟ حلال ہے بھائی، حلال ہے۔ اور وجہ یہ کہ یہ بھی اللہ کا نام لکھتے ہیں ذبح کرتے ہوئے حیوان کو، لیکن علماء فرماتے ہیں کہ آج کل کے زمانے میں بالخصوص جو عیسائی ہیں وہ تو بالکل ہی لا مذہب ہو چکے ہیں، برائے نام عیسائی ہیں، نام کے عیسائی ہیں، انہیں اپنے مذہب کا نہ علم ہے نہ اس پر عمل کرتے ہیں۔ لہذا اس زمانے میں اہل کتاب کے ذبیحے کی، خصوصاً یا عیسائیوں کے ذبیحے کی تحقیق کی جائے گی، جبکہ یہودیوں کا ذبیحہ وہ ٹھیک ہے، وہ اسی طرح اپنے مذہب پر عمل کرتے ہیں، وہ اللہ کا نام لیتے ہیں۔ لہذا دوسرے ممالک میں جو یہودیوں کا ذبیحہ ہے باقاعدہ کوشر، کوشر جیسے ہمارے مسلمانوں کا جو حلال گوشت فروخت ہوتا ہے تو اس پر لکھا ہوتا ہے حلال، یہودیوں کے اس پر لکھا ہوتا ہے کوشر بھائی، کوشر، کاف واو شین را، کوشر۔ تو یہ بھی حلال ہے بھائی، یہ بھی حلال ہے۔ البتہ عیسائیوں کے بارے میں تحقیق کی جائے گی، ان کے ذبیحے کو ایسے نہیں کھایا جائے گا۔ دیکھیں گے آپ کہ یہ لوگ اپنے ذبیحے پر اللہ کا نام ذکر کرتے ہیں یا ذکر نہیں کرتے۔ اگر یہ اللہ کا نام ذکر کرتے ہیں پھر تو ذبیحہ حلال ہوگا، ورنہ ان کا ذبیحہ حلال نہیں بھائی۔ تو کہتے ہیں وشوری تکون الذابح مسلمن، اور شرط لگائی گئی ہے ذبح کرنے والے کے مسلمان ہونے کی، او کتابی یعنی یا کتابی ہونے کی یعنی اہل کتاب ہونے کی، پھر وہ کتابی جو ہے ذمیین او حربیین، چاہے ذمی ہو اور چاہے ذمی ہو یا حربی ہو۔ قال اللہ تعالی، اللہ تعالی فرماتے ہیں وطعام الذین اوت الکتاب حل لکم، دلیل ذکر کر رہے ہیں بھائی کہ ان کا ذبیحہ کیسے حلال ہے۔ کہتے ہیں قرآن میں اللہ فرماتے ہیں وطعام الذین اوت الکتاب حل لکم، اور کھانا ان لوگوں کا جن کو کتاب دی گئی وہ تمہارے لیے حلال ہے، ان لوگوں کا کھانا، ان لوگوں کا طعام تمہارے لیے حلال ہے جو اہل کتاب ہیں، جن کو کتاب دی گئی۔ اور ظاہر سی بات ہے کہ طعام سے مراد غلہ وغیرہ یا یہ سبزی وغیرہ مراد نہیں ہے، کیونکہ غلہ یا سبزی تو اگر مشرک نے بھی بنائی ہو وہ بھی کھانا کیا ہے، وہ کھانا درست ہے، بشرطے کہ کوئی حرام چیز اس میں نہ ملائی ہو۔ اور معلوم ہوا یہاں پر کس کی بات ہو رہی ہے، ذبیحے کے اور اس کے گوشت کی بات ہو رہی ہے۔ اللہ فرما رہے ہیں کہ وہ تمہارے لیے حلال ہے، اور بھائی کیوں اللہ نے اس کو حلال کیوں قرار دیا اس کی وجہ بھی ذکر کر رہے ہیں۔ کہتے ہیں وَذَلِكَ لِأَنَّهُمْ يَذْكُرُونَ اسْمَ اللَّهِ تَعَالَى عَلَيْهَا، اس لیے کیونکہ یہ لوگ اللہ کا نام ذکر کرتے ہیں اس پر، یعنی اس ذبیحے پر۔ فَحَلَّ ذَبِيحَتُهُمَا، پس ان دونوں کا ذبیحہ حلال ہے بھائی، ذمی ہو یا حربی ہو یعنی اہل کتاب میں سے ہو۔ وَلَوْ مَجْنُونًا، اگرچہ وہ مجنون ہو بھائی، وہ ذبح کرنے والا مسلمان ہے بھائی۔ ولو مجنون، اس کو متن کو متن سے جوڑیں بھائی، وشوری تکون الذابح مسلما، और शर्त लगाई गई है जिबा करने वाले के मुसलमान होने की, वलाओ मजनूनन, अगरचे वो मजनून हो यानी पागल हो, अविमरातन या औरत हो, औसबियन या बच्चा हो, या अकेलो व यस्बितु यानी समझता हो, व यस्बितु और उसको महफूज हो, उसको याद हो, क्या समझता हो और उसको क्या याद हो। तो याद रखिए साहिब किताब साहिब शरह विकाया आगे आपको बतलाएंगे कि वो तस्मिया को समझता हो और उसे तस्मिया याद हो, उसे पता हो कि जिबा के वक्त क्या किया जाता है, अल्लाह का नाम लिया जाता है, और उसे याद हो किस तरह जिबा के वक्त अल्लाह का नाम लेना है भाई। तो ये शर्त है भाई, ये किसके लिए, मजनून और बच्चे के लिए है। औरत का तो जाहिर है वो अकल वाली है तो उसको तो तरीका मालूम होगा, लेकिन बच्चा उसमें देखा जाएगा कि वो इन चीजों को समझता है या समझता नहीं है। इसी तरह मजनून, मालूम हुआ मजनून से मुराद बिल्कुल पागल नहीं मुराद भाई, क्योंकि उसको तो किसी चीज का पता नहीं होता, खाने पीने सर्दी गर्मी कपड़ों किसी चीज का होश नहीं होता। मालूम हुआ यहां नासमझ शख्स मुराद है, या वो शख्स मुराद है जो कभी कभी मजनूनों जैसी हरकतें करता है, अगरचे चीजों को समझता भी है लेकिन कुछ हरकतें उसकी किससे मिलती जुलती हैं, मजनूनों से, तो वो मुराद है। इसीलिए कहा कि बच्चा और मजनून जो है वो समझता हो यानी तस्मिया या अकेलो तस्मिया को समझता हो कि अल्लाह का नाम लिया जाता है, वह यस भी तो और उसे याद हो कि किस तरह अल्लाह का नाम लेना है। बात समझ में आ गई। देखिए भाई कहते हैं वलाओ मजनूनन, अगर चे मजनून हो, अविमरा अतन या औरत हो, औसबियन या ऐसा बच्चा, या अकिल वयजबितु जो समझता हो, वयजबितु और उसको महफूज हो, उसको याद हो। और ये याद रखिए मैंने बतला दिया याकिल और यजबितु का ताल्लुक मजनून और सभी दोनों से है, दोनों से है। हता लव कान अल मजनून अविस्सबियु बिहैसु ला याकिलु वला यस्बितु, देखा शरा में भी दोनों को जिक्र कर दिया। हता लव कान अल मजनून अविस्सबियु, यहां तक कि अगर मजनून या बच्चा जो है बिहैसु इस तौर पर हो कि ला याकिलु वला यस्बितु तस्मिया के वो समझते न हो और उनको याद न हो तस्मिया कि कैसे लेते हैं नाम, तो ला यहिल्लु ज़बीहतुहुमा, तो इनका ज़बीहा फिर हलाल नहीं है। अगर वो समझते ही नहीं है तस्मिया को, उनको पता ही नहीं है कि जिबा के वक्त अल्लाह का नाम लिया जाता है और कैसे लिया जाता है, तो फिर इनका जबीहा हलाल नहीं है। ये तो तकरीर की शारह विकाया ने, किसकी, याकिलो और यस्बितु की, कि वो बच्चा और मजनून तस्मिया को समझते हो और उनको याद हो, उनको महफूज हो कि कैसे पढ़ना है किस तरह। जबकि और शारहीन जो हैं जो इस की तकरीर करते हैं वो याकिलु और यस्बितु से मुराद ये लेते हैं कि उनको ये समझ हो कि तस्मिया से जबीहा हलाल हो जाता है। ये तो खैर इसमें भी आ जाएगा, शारह विकाया की तकरीर में भी आ जाएगा कि वो समझते हो कि तस्मिया से जबीहा क्या होगा, हलाल होगा, हम अल्लाह का नाम नहीं लेंगे तो ये क्या हो जाएगा, हराम। ये तो खैर साहिब शरह विकाया। हां यस्बितु का माना यह है उनको महफूज हो, तो और शारहीन फरमाते हैं उनको याद हो कि किस तरह हैवान को जिबा करना है, किस तरह उसकी कौन कौन सी रगें काटेंगे तो हैवान हलाल होगा वरना हलाल नहीं होगा, ये चीज उनको याद हो, उनको उसका तरीका आता हो, उनको महफूज हो यानी उनको ये तरीका आता हो। बात समझ में आ गई। अच्छा आगे देखिए भाई, औ अकलफा औ अखरसा, या वो गैर मख्तून हो, औ अखरसा या गूंगा हो, गैर मख्तून जिसके खतने ना हुए हों, अगर वो जिबा करे हैवान को तो वो भी क्या है, हलाल है, क्योंकि वो एक सुन्नत का तारिक है, उससे उसके जबीहे पर कोई असर नहीं पड़ता, एक सुन्नत को उसने छोड़ा है इससे उसके जबीहे पर कोई असर नहीं पड़ता, तो उसका जबीहा हलाल है। और अखरस, अखरस कहते हैं गूंगा भाई, गूंगा मुसलमान है वो जिबा करता है तो वो बेचारा तो कादिर ही नहीं है जुबान से तस्मिया कहने पर, तो वो बाकी उसको तरीका आता है तो यकीनन उसके कल्ब में क्या होगा, अल्लाह का नाम है भाई, तो लिहाजा उसका जबीहा भी हलाल है। ला जबीहत वसनी यिन व मजूसी यिन व मुर्तदिन, वसनी कहते हैं बुत परस्त भाई, जो बुतों की इबादत करता है, मजूसी, मजूसी कहते हैं भाई जो आग की इबादत करता है, आतिश परस्त है, वो मुर्तदीन, मुर्तद जो इस्लाम से को छोड़ दिया जिसने, वतारिक की तस्मियती, और जो तस्मिया को छोड़ने वाला है आमदन इरादे से यानी जानबूझकर, कहते हैं ला ज़बीहतु वसनीयिन, बुतपरस्त का ज़बीहा नहीं यानी वो हलाल नहीं, तो बुतपरस्त का ज़बीहा हलाल नहीं, वह मजूसी और मजूसी का, वह मुर्तदीन और मुर्तद का, वह तारिकी तस्मियती आमदन और जानबूझकर तस्मिया को छोड़ने वाला, इनका ज़बीहा हलाल नहीं है भाई। हादा इंदना, यह हमारे नजदीक है। याद रखिए, तस्मिया को जानबूझकर छोड़ने वाला, इस सिलसिले में इमाम मालिक रहमतुल्लाह फरमाते हैं कि जो तस्मिया को छोड़ दे, चाहे इरादे से छोड़े, मुसलमान है, जानवर को जिबा करने लगा तो उसने तस्मिया यानी अल्लाह का नाम लिया ही नहीं, चाहे इरादे से नहीं लिया या यानी उसको याद तो था, जहन में तो था लेकिन परवाह ही नहीं की, वैसे जिबा कर दिया, तो चाहे जानबूझकर छोड़े चाहे भूले से तस्मिया रह जाए, दोनों सूरतों में जो जबीहा है वो हराम हो गया, अब उसको नहीं खा सकते। जबकि इमाम शाफई रहमहुल्ला फरमाते हैं कि दोनों सूरतों में हैवान हलाल है, जबीहा हलाल है, आप उसको खा सकते हैं, चाहे जानबूझकर तस्मिया को छोड़ दे चाहे भूले से रह जाए भाई। जबकि हमारा मजहब, अहनाफ का मजहब मुतवस्सित है, हम कहते हैं कि अगर भूले से तस्मिया रह जाए तो फिर जबीहा हलाल है, क्योंकि अगर भूले से रहने की सूरत में भी हम कहें कि जबीहा हराम है, हालांकि भूलना, भूलना तो अक्सर पेश आता है लोगों को, चीज और जिबा के अंदर तो चंद लम्हे लगते हैं भाई, बात समझ में आ रही है, चंद लम्हे लगते हैं, तो बस जरा इधर उधर कहीं तवज्जो हुई, उसका ख्याल नहीं रहा, तो वो तस्मिया उसने उस वक्त जिक्र ही नहीं किया, अल्लाह का नाम लिया ही नहीं, तो लिहाजा भूलना चूंकि एक उजर है, अक्सर पेश आता रहता है, अगर हम भूले से तस्मिया रहने वाले जबीहे को भी हराम करार दे दें, फिर तो लोग मुश्किल में पड़ जाएंगे भाई, हर जगह ये जगह जगह इस तरह पेश आएगी ये बात। और हरज को तो शरीयत ने दूर किया है, तंगी को दूर किया है लोगों से, कि तंगी को लोगों से दूर किया है, शरीयत के किसी चीज में हरज नहीं, तकलीफ नहीं लोगों के लिए, लिहाजा यहां भी भूले से अगर तस्मिया रह जाए तो जबीहा हलाल होगा। हां, अगर कोई जानबूझकर अल्लाह का नाम नहीं लेता, उसे याद है, जानता है, लेकिन परवाह ही नहीं करता, वैसे ही हैवान को जिबा कर देता है, जैसे आजकल अक्सर जो ये हैवान जिबा करने वाले हैं वो परवाह ही नहीं करते भाई, तो इस सूरत में याद रखिए वो जबीहा हराम हो जाएगा, उसका खाना जायज नहीं। लिहाजा जब भी कोई हैवान जिबा करवाएं, कोई कहीं आप जाते हैं और कोई हैवान जिबा करवाते हैं, किसी और को बुलवाते हैं, तो उसको खूब ताकीद करें कि वो तस्मिया जिक्र करे और बाकायदा बुलंद आवाज से कि सुने भाई। तो हमारा मजहब मुतवस्सित हुआ, बिस्मिल्लाह को छोड़ने वाला अगर निस्यानन भूले से उसने छोड़ा है तो है ज़बीहा हलाल, अगर जानबूझकर छोड़ा है तो ज़बीहा हराम है भाई। देखिए भाई किताब पर कहते हैं हाजा इंदना, ये हमारे नजदीक है कि जानबूझकर तस्मिया को छोड़ेगा तो वो भी हराम, ज़बीहा हराम है, लिकौलिही ताला, बवजह अल्लाह ताला के इस कौल के, वला ताकुलू मिम्मा लम युज़कर इस्मुल्लाहि अलैहि, और तुम ना खाओ उस जबीहे में से जिसको जिस पर अल्लाह का नाम जिक्र नहीं किया गया। देखो कुरान में अल्लाह सराहतन फरमा रहे हैं, जिस पर अल्लाह का नाम जिक्र नहीं किया गया उसे न खाओ, खिलाफन लिशाफी रहमल्ला, बखिलाफ इमाम शाफी रहमल्ला के, वह अकवा हुज्जती ही कौलहू ताला, और इमाम शाफी रहमतुल्लाह की सबसे कवी दलील जो है, हुज्जत दलील को कहते हैं, और सबसे कवी दलील इमाम शाफी रहमतुल्लाह की, वह अल्लाह ताला का ये कौल है, कुल्ला अजिदुफीमा ऊहिया इलैया मुहर्रमन। देखिए भाई ये हाशिए में ये पूरी आयत दी हुई है, जरा उस पर नजर रखें, इसका तर्जमा देख लें, कुल्ला अजिदु फीमा ओहिया इलैया मुहर्रमन अला ताइमी यतअमुहु इल्ला अन यकून मैततन औ दमन मस्फूहन औ लहम खिंजीरिन फइन्नहु रिज्सुन औ फिस्कन उहिल्ला लिगैरिल्लाहि बिह। कुल, ए पैगंबर आप फरमा दीजिए, आप इन लोगों से कह दीजिए, ला अजिदु, के मैं नहीं पाता यानी मुझे नहीं मिलता, फी मा ओहिय इलैया, उसके अंदर जो मेरी तरफ वही की गई, जो चीज मेरी तरफ ये वही की गई मैं उसमें नहीं पाता, उसमें मुझे नहीं मिलता। क्या चीज नहीं मिलती? मुहर्रमन अला ताइमी यतअमुहु, कोई हराम चीज अला ताइमीन, किसी खाने वाले पर, यतअमुहु जो उसको खाता हो, कोई खाने वाला कोई चीज जो खाता हो वो उसको मैं हराम नहीं पाता, वो जो मेरी तरफ वही की गई, मेरी तरफ जो वही की गई है उसमें मैं कोई खाई जाने वाली चीज हराम नहीं पाता, इल्ला सिवाय इन चीजों के, यानी सिर्फ ये चीजें हराम पाता हूं, ये चीजें हराम हैं, ये मुझे वही में मिलता है, बाकी चीजों की हुरमत का मुझे वही में उनकी हुरमत का हुक्म नहीं मिलता। वो कौन कौन सी चीजें हैं? इल्ला अन यकूना मैततन, मगर ये कि वो मुर्दार हो, कोई हैवान है मुजिबा ही नहीं किया, वैसे मर गया या किसने मार दिया किसी भी तरीके से, औ दमम मसफूहा, या बहता हुआ खून हो, औ लहम खिंजीरिन, या खिंजीर का गोश्त हो, या खिंजीर का गोश्त हो, फइन्नहु रिजसुन, क्योंकि वो नापाक है, खिंजीर का गोश्त भी क्या है, हराम, क्योंकि वो नापाक है, औ फिस्कन, फिस्क का माना है नाजायज ज़बीहा, भाई फिस्क का क्या तर्जमा करना है, नाजायज, औ फिस्कन, या ऐसा नाजायज ज़बीहा, उहिल्ला लिग़ैरिल्लाहि बिही, कि पुकारा जाए उस पर गैरुल्लाह का नाम, अल्लाह के अलावा, अल्लाह के अलावा किसी और का नाम उस पर पुकारा जाए, वो ज़बीहा, वो नाजायज जबीहा है, वो भी हराम है। तो चार चीजें कुरान में जिक्र हो गई, वो हराम है। ऐ पैगंबर, आप लोगों से कह दीजिए कि कुरान में ये वही के अंदर मुझे सिर्फ चार हराम चीजें मिलती हैं, बाकी और कोई चीज हराम नहीं खाने वाली चीजों में। और वो चार चीजें क्या? नंबर एक मुर्दार है, नंबर दो क्या है, दमे मसफूह है, बहता हुआ खून जो है, ये जो हैवान को जिबा किए करने का शरीयत ने हुक्म दिया, इसीलिए दिया कि इससे, इसके जिस्म से वो जो खून है जो कि नजस है उसको निकाल दिया जाए, भाई जिबा करते हैं तो वो सारा खून निकल जाता है। और फिर ये भी शरीयत ने कहा सारी रगें, वो हराम मगज वगैरह और रगें न काटो, सिर्फ ये वाली रगें काटो, क्योंकि हराम मगज काट देंगे तो हैवान तो फौरन ठंडा हो जाएगा, खून पूरी तरह बदन से निकलेगा ही नहीं। लिहाजा जब सिर्फ ये तीन चार रगें काटी तो चंद सेकेंड वो हैवान थोड़ा सा तड़पेगा और उसकी वजह से और जो खून कुछ बाकी भी होगा वो भी सारा बदन से निकल जाएगा, भाई निकल जाएगा। तो पहली क्या हराम? मुर्दार। और नंबर दूसरे नंबर पर बहता हुआ खून, और तीसरा जो है वो खिंजीर का गोश्त, और चौथे नंबर पर वो हैवान जिस पर अल्लाह के अलावा किसी और का नाम लिया गया हो। देखो ये जिबा करते हुए हम उस पर अल्लाह का नाम लेते हैं, अल्लाह का नाम उस पर पुकारते हैं, अगर किसी और का नाम पुकारा गया, चाहे किसी वली का नाम पुकारा गया, किसी पैगंबर का नाम पुकारा गया, ये किसी का भी नाम पुकारा गया, याद रखिए वो हैवान जो है वो हराम हो जाएगा भाई। तो ये चार चीजें हराम हैं, और इसको फिस्क कहा, जिस पर गैरुल्लाह का नाम पुकारा गया हो, फिस्कन, ओ फिस्कन, देखो फिस्कन नकेरा है और उसके आगे फेल आया, और नकेरा के बाद फेल आए तो वो अमूमन उसकी सिफत बनता है, ओ फिस्कन, या ऐसा नाजायज जबीहा, उहिल्ला लिगैरिल्लाहि बिही, जिस पर गैरुल्लाह का नाम पुकारा गया हो, यानी अल्लाह के अलावा किसी और का नाम उस पर पुकारा गया हो, यानी जिबा के वक्त। तो इमाम शाफी रहमतुल्लाह फरमाते हैं, उनकी सबसे कवी दलील ये आयत है, वो कहते हैं देखो इसमें तारिकु तस्मिया अमदन का जिक्र नहीं, जानबूझकर जो तस्मिया को छोड़ दे उसका जिक्र नहीं। बतलाया हुजूर क्या फरमा रहे हैं, ला अजीदु, कि मैं नहीं पाता, ला अजीदु फीमा ओहिया इलैया मुहर्रमन, वो जो मेरी तरफ वही की गई है उसमें मैं कोई चीज हराम नहीं पाता, मगर ये चार चीजें हैं, और इनमें वो जबीहा जिस पर अल्लाह का नाम जानबूझकर छोड़ दिया गया हो उसको जिक्र नहीं किया गया, मालूम हुआ वो हराम नहीं है। जब जिबा करने वाला मुसलमान है तो बस वो जबीहा हलाल है, वरना उसको भी जिक्र करना चाहिए था। यहां दलील समझ में आई, कुरान में दूसरी जो हमने हमारी दलील जिक्र की, वला ताकुलू मिम्मा लम युस्कर इस्मुल्लाह अलैही, और तुम न खाओ जिस पर अल्लाह का नाम जिक्र न किया गया हो। इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि इससे ترک تسمیہ عمدن مراد نہیں ہے، جان بوجھ کر تسمیہ چھوڑنا مراد نہیں ہے، بلکہ اس سے مراد وہی ہے ما احل لغیر اللہ بھی. توجہ ہے سبق کی طرف، جس پر کیا اللہ کیا فرما رہے ہیں دوسری جگہ جو ہماری دلیل ذکر ہو گئی ابھی کتاب میں، وہ دیکھیے ولا تاکلوا مما لم یذکر اسم اللہ علیہ، اور تم لوگ نہ کھاؤ اس ذبیحے میں سے جس پر اللہ کا نام نہ لیا گیا ہو. امام شافعی رحمۃ اللہ فرماتے ہیں اس سے مراد وہی ما احل لغیر اللہ بھی ہے. کیا مراد ہے؟ ما احل لغیر اللہ بھی، وہ ذبیحہ جس پر اللہ کے علاوہ کا نام لیا گیا ہو، کسی اور کا نام لیا گیا. اور جب کسی اور کا نام لیا گیا تو اللہ کا نام نہیں لیا گیا، اللہ کا نام اسی کی ذکر ہو رہا ہے. ولا تاکلوا مما لم یذکر اسم، جس پر اللہ کا نام نہیں لیا گیا یعنی کسی اور کا نام لیا گیا ہے اس کو نہ کھاؤ. اور مزید فرماتے ہیں کہ جس پر غیر اللہ کا نام لیا گیا تھا اس کو فسق قرار دیا ہے قرآن نے، وہ ناجائز ذبیحہ ہے. اور نیز مما لم یذکر اسم اللہ علیہ، اس کے آگے بھی اللہ فرماتے ہیں وَإِنَّهُ لَفِسْقٌ، یہ جس پر اللہ کا نام نہیں لیا گیا یہ کیا ہے؟ فسق ہے، یہ ناجائز ذبیحہ ہے. معلوم ہوا یہ اسی ذبیحے کی بات ہو رہی ہے جس کو قرآن نے ناجائز ذبیحہ قرار دیا تھا. اور ناجائز ذبیحہ کس کو قرار دیا تھا؟ جس پر غیر اللہ کا نام لیا گیا ہو. تو جب غیر اللہ کا نام لیا تو اللہ کا نام اس پر نہیں لیا، تو معلوم ہوا یہ وہی مراد ہے اور اس کو بھی فسق کہا گیا. معلوم ہوا دونوں ایک ہی چیز ہیں. دلیل ان کی سمجھ میں آ گئی. تو گویا یوں کہو امام شافعی رحمۃ اللہ فرماتے ہیں کہ ولا تاکلوا مما لم یذکر اسم اللہ علیہ وانہ لفسق. یہ جو آیت ہے یہ آیت محمول ہے کس پر؟ ما احل لی غیر اللہ بھی پر محمول ہے. اور دلیل کیا ہے کہ آپ نے اسے وہی کیوں مراد لیا؟ کہ وہ فرماتے ہیں کہ اس کو بھی فسق کہا گیا، اس کو بھی فسق کہا گیا، اور معلوم ہو ایک ہی چیز ہے، اسی کا یہاں ذکر دوسرے لفظوں میں ہو رہا ہے. دلیل سمجھ میں آ گئی. تو کہتے ہیں وَأَقْوَى حُجَّتِهِ قَوْلُهُ تَعَالَى، اور ان کی سب سے قوی دلیل وہ اللہ تعالیٰ کا یہ قول ہے قُلْ لَا أَجِدُ فِي مَا أُوحِيَ إِلَيَّ مُحَرَّمًا، سے لے کر إِلَى قَوْلِهِ تَعَالَى، اللہ تعالیٰ کے اس قول تک او فِسْقًا أُحِلَّ لِغَيْرِ اللَّهِ بِهِ، یہاں تک ہی ان کی دلیل ہے. فَيُحْمَلُ قَوْلُهُ تَعَالَى، تو محمول کیا جائے گا اللہ کا قول. کون سا قول؟ وہ جو ہماری دلیل ہے اس کو بھی اسی پر محمول کرتے ہیں. تو کہتے ہیں پس محمول کیا جائے گا اللہ تعالیٰ کے قول وَلَا تَأْكُلُوا مِمَّا لَمْ يُذْكَرِ اسْمُ اللَّهِ عَلَيْهِ وَإِنَّهُ لَفِسْقٌ، اس سے بھی وہی مراد ہے. بات سمجھ میں آگئی. کیوں اس کو محمول کیا جائے گا؟ کس پر؟ عَلَى مَا أُحِلَّ لِغَيْرِ اللَّهِ بِهِ، مَا أُحِلَّ لِغَيْرِ اللَّهِ بِهِ پر محمول کیا جائے گا کہ اس سے بھی وہی مراد ہے. بھئی کیوں اس سے وہی کیوں مراد ہے؟ کہتے ہیں بِقَرِينَةِ قَوْلِهِ تَعَالَى وَإِنَّهُ لَفِسْقٌ، اللہ تعالیٰ کے اس قول کے قرینے کی وجہ سے جو اللہ آگے فرما رہے ہیں وَإِنَّهُ لَفِسْقٌ، کہ یہ کیا ہے؟ فسق ہے. اور فسق تو اللہ نے اس کو قرار دیا تھا، معلوم ہوا یہ وہی چیز ہے. بات سمجھ میں آ گئی. قرینہ کہتے ہیں وہ چیز جو مراد کی طرف اشارہ کر دے، وہ چیز جو مراد کی طرف کیا کر دے؟ اشارہ کر دے. تو یہ بھی اسی کی طرف اشارہ کر رہی ہے کہ یہ اور وہ ایک ہی چیز ہیں، یہ فسق سے لفظ سے پتہ چل رہا ہے. 19 وَأَيْزًا اِذَا لَمْ يُوجَدْ، اور نیز اِذَا لَمْ يُوجَدْ، یوں کہیں امام شافعی رحمۃ اللہ فرماتے ہیں کہ یہ تو ہم نے ثابت کر دیا کہ وَلَا تَأْكُلُوا میں مراد ترک تسمیہ عمدن مراد نہیں ہے، بلکہ اس سے مراد مَا أُحِلَّ لِغَيْرِ اللَّهِ بِهِ ہے. اور نیز وہاں پر جو حرام چار چیزیں ذکر ہوئیں ان میں تو ترک تسمیہ حمدن کا ذکر نہیں، جان بوجھ کر جو تسمیہ کو چھوڑ دے اس کا ذکر تو وہاں پر نہیں. جب وہاں ذکر نہیں، وہی چار چیزیں حرام ہوں گی، ترک تسمیہ حمدن والا ذبیحہ حرام نہیں ہوگا. دوسری دلیل سمجھ میں آئی. تو کہتے ہیں وہ ایزن اذا لم یوجد، اور جب وہ نہیں پایا گیا وہاں پر وہ یہ والا حیوان جس پر تسمیہ کو جان بوجھ کر چھوڑ دیا گیا ہو. وہ ایزن اذا لم یوجد ہذا فی المحرم، اور جب یہ نہیں پایا گیا محرم یعنی حرام کے اندر، تو یکون حلالا، تو یہ حلال ہوگا. قول نہ سے اب جواب دے رہے ہیں. احناف جواب دیتے ہیں, جواب پہلے سمجھ لیں. ہم جواب دیتے ہیں کہ ولا تاکلوا کو آپ نے کس پر محمول کیا, ما اہل لغیر اللہ بھی پر. ہم کہتے ہیں نہیں, حمل کرنے کی کوئی ضرورت نہیں ہے. ادھر چار حرام ذکر تھے, یہ پانچواں حرام الگ ذکر ہو گیا. وہ چار چیزیں بھی حرام, مردار, بہتا خون, خنزیر کا گوشت اور ما اہل لغیر اللہ بھی. ایک وہ چار چیزیں حرام, اور پانچواں حکم یہ آ گیا کہ جس پر اللہ کا نام نہ لیا گیا ہو اس کو بھی نہ کھاؤ. اور اس میں نسیانن مراد نہیں ہے, بلکہ جان بوجھ کر جس کو, جس پر تسمیہ کو چھوڑا گیا. کیونکہ نسیانن کو اگر مراد لیں کہ بھولے سے جو تسمیہ چھوڑ دے, پھر تو حرج لازم آئے گا, لوگ تکلیف میں پڑ جائیں گے بھائی, یہ تو جگہ جگہ پیش آئے گا اس طرح. تو نسیانن جو بھول جائے, وہ نسیانن جس سے تسمیہ رہ جائے, معلوم ہوا وہ مراد نہیں ہے. تو پھر کون رہ گیا؟ تارک تسمیہ عمدن جو ہے وہ شخص رہ گیا, معلوم ہوا اس کا ذبیحہ حرام ہے. اس کے لیے اللہ فرما رہے ہیں ولا تاکلوا مما لم یذکر اسم اللہ علیہ, جس پر اللہ کا نام نہ لیا گیا ہو یعنی جان بوجھ کر, تو اس کو نہ کھاؤ. وانہ لفسق, یہ کیا ہے؟ ناجائز ذبیحہ ہے. یاد تھا پھر بھی نام نہیں لے رہا, تو یہ ذبیحہ کیا ہو گیا؟ حرام ہو گیا, ناجائز ذبیحہ ہے. تو ہم کہتے ہیں ولا تاکلوا کو اس دوسری آیت لا اجیتو پر محمول کرنے کی ضرورت نہیں ہے. اس آیت پر قل نہ, ہم کہتے ہیں لا ضرورت فی الحمل, کہ حمل کرنے میں کسی قسم کی کوئی ضرورت نہیں ہے, لہذا اس آیت کو اس پر محمول نہ کریں. پہلی آیت جو تھی اس میں چار چیزوں کے حرام ہونے کا ذکر تھا, اور اس آیت میں ایک پانچویں چیز کے بھی حرام ہونے کا ذکر آ گیا. بات سمجھ میں آ گئی. اس پر پھر اشکال ہوتا ہے کہ اگر پانچ چیزیں حرام ہیں تو وہاں پر تو وحی میں کیا آیا, لا اجد فیما اوحی الی, کہ مجھے تو اور کوئی حرام نہیں ملتا. صرف کتنی چیزیں حرام ہیں؟ چار ہیں, اور یہاں تو یہ پانچویں بھی ہے. تو پھر تو معلوم ہوا کہ وہاں کذب ہے بھائی, کذب لازم آتا ہے. کس کے اندر؟ وحی کے اندر. اور وحی میں تو کذب ممکن ہی نہیں ہے, تو وحی میں تو کذب ممکن ہی نہیں ہے. تو ہم جواب دیتے ہیں کہ نہیں بھائی, کذب نہیں ہے. یہ آیت جو ہے یہ بعد میں نازل ہوئی. پہلے کون سی آیت نازل ہوئی؟ لا قل لا اجد ولی, اور اس وقت وہی چار چیزیں حرام تھی. اور بعد میں ایک پھر مزید حکم نازل ہوا کہ یہ پانچویں چیز بھی کیا ہے؟ حرام ہے. تو یہ حکم بعد میں نازل ہوا ہے, اس وقت تو وہی چار چیزیں تھیں. تو اس کو بعد میں مانا جائے تو پھر کذب بھی لازم نہیں آتا. بات سمجھ میں آ گئی. کہتے ہیں فَإِذَا لَمْ يُحْمَلْ, پس جب محمول نہیں کیا گیا تو فَيَكُونُ, تو قُلْ لَا أَجِدُ, تو یہ والی جو آیت ہے نازلن, یہ نازل ہوئی ہوگی قَبْلَ قَوْلِهِ وَلَا تَاكُلُوا, اللہ کے قول وَلَا تَاكُلُوا سے پہلے نازل ہوئی ہوگی. قل لا اجدو, جس میں چار حرام کا ذکر ہے وہ پہلے نازل ہوئی ہوگی. کس سے پہلے؟ ولا تاکلو سے, جس میں پانچویں چیز کے حرام ہونے کا ذکر آیا. لئلا يلزم الكذب, تاکہ جھوٹ لازم نہ آئے. فَإِن تَرَكَهَا نَاسِيًا حَلَّ لِعُذْرِ النِّسْيَانِ, بس اگر چھوڑ دیا اس کو, تسمیہ کو, ناسین بھولے سے. میں نے آپ کو پہلے بتلا دیا کہ ہمارے نزدیک بھولے سے تسمیہ رہ جائے تو ذبیحہ حلال, لیکن امام مالک رحم اللہ فرماتے ہیں کہ بھولے سے بھی رہ جائے تو حرام ہے, حرام ہے. بات سمجھ میں آ گئی. کہتے ہیں فَإِن تَرَكَهَا نَاسِيًا, اگر تسمیہ کو چھوڑ دیا بھولے سے, حل تو ذبیحہ حلال ہے. لعذر نسیانی, نسیان کے عذر کی وجہ سے, کیونکہ نسیان عذر ہے بھائی. خود اللہ قال اللہ, اللہ قرآن میں فرماتے ہیں ربنا لا تؤاخذنا ان نسینا او اخطأنا, اللہ اہل ایمان کی دعا ذکر فرما رہے ہیں قرآن میں کہ وہ اللہ سے کیا دعا کرتے ہیں, کہ ربنا اے ہمارے پروردگار, لا تو آخذنا, آپ ہمارا مواخذہ نہ فرمائیں, आप हमारी गिरफ्त न फरमाएं, आप हमारी पकड़ न फरमाएं, इन नसीना अगर हम भूल जाएं, औ अख्ता ना या हमसे कोई गलती हो जाए, यानी भूले से। बात समझ में आ रही है? तो देखा इसमें अल्लाह फरमा रहे हैं कि वो ये दुआ करते हैं, मालूम हुआ निस्यान पर अल्लाह भी गिरफ्त नहीं फरमाएंगे भाई। फ़क़ौलुहु अलैहि सलातु वस्सलाम, हुजूर अलैहि सलाम का ये कौल, तस्मियतुल्लाहि तआला फी कल्बि कुल्लि मुस्लिमिन, अल्लाह का नाम जो है हर मुसलमान के दिल में होता है। ये भी इमाम शाफी रहमतुल्लाह की दलील है। वो फरमाते हैं कि हदीस में भी आया है, हुजूर अलैहि सलाम फरमाते हैं तस्मियतुल्लाहि तआला फी कल्बि कुल्लि मुस्लिमिन, कि अल्लाह का नाम हर मुसलमान के दिल में होता है। वो फरमाते हैं मालूम हुआ कोई जुबान से न भी पढ़े, जानबूझकर अल्लाह का नाम न भी ले, उसके दिल में तो क्या है, अल्लाह का नाम है, लिहाजा उसका जबीहा हलाल। हम कहते हैं नहीं, ये हदीस जो है भूलने वाले के बारे में है कि भूल अगर भूले से रह जाए तो जबीहे को खा लो, क्योंकि हर मुसलमान के दिल में अल्लाह का नाम होता है। और बाकी जानबूझ कर जो तस्मिया को छोड़ दे, उसका तो कुरान में बसराहतन आ गया, वला ताकुलु मिम्मा लम युज़कर इस्मुल्लाहि अलैहि। तो आयत और हदीस में टकराव आ गया, आयत और हदीस में तआरुज आ गया। आयत से पता चला कि उसको न खाया जाए और हदीस से पता चल रहा है कि अल्लाह का नाम हर मुसलमान के दिल में होता है। तो इस तआरुज को दूर करेंगे कि किस तरह, कि आयत में तारीके तस्मिया आमदन का जिक्र है और यहां पर तारीके तस्मिया निस्यानन का जिक्र है। अब टकराव खत्म हो गया, दोनों का अलग चीज के बारे में जिक्र है दोनों में। तो कहते हैं फ़क़ौलुहु अलैहि सलाम, हुजूर अलैहि सलाम का ये कौल, तस्मियतुल्लाहि तआला फी कल्बि कुल्लि मुस्लिमीन, कि अल्लाह का नाम हर मुसलमान के दिल में होता है, युहमलु अला हालतिन निस्यानी, ये महमूल है निस्यान की हालत पर, यानी भूले से अगर रह जाए। वइंदा मालिकिन रहिमहुल्लाह तआला ला यहिल्लु फिन निस्यानी ऐज़ा, और इमाम मालिक रहमतुल्लाह के नजदीक निस्यान की सूरत में भी हलाल नहीं, भूले से भी कोई तस्मिया छोड़ दे तो ज़बीहा हराम है, हराम है। ये उमूमन किताबों में इमाम मालिक रहमतुल्लाह की तरफ यही उनका यही कौल जिक्र किया जाता है, लेकिन अल्लामा शामी वगैरह और उलमा फरमाते हैं कि मालिकिया की जो मजहब मालिकी वाले हैं उनकी किताबों को अगर देखा जाए तो उससे मालूम होता है कि इमाम मालिक रहमतुल्लाह का मशहूर कौल हमारी तरह ही है। जैसे अहनाफ के नजदीक तारीके तस्मिया आमदन का जबीहा हराम और तारीके तस्मिया निस्यानन का जबीहा हलाल, इसी तरह इमाम मालिक रहमतुल्लाह के भी मशहूर कौल यही है, जो उनकी किताबों से मालूम होता है कि तारीके तस्मिया आमदन हो तो जबीहा हराम और निस्यानन हो तो हलाल है। बहरहाल मुतून वगैरह और शुरुहात में आम यही कौल मिलता है जो आपने यहां शरा के अंदर मतन में पढ़ लिया भाई। बात समझ में आ गई? और ये भी याद रखिए भाई, इमाम शाफी रहमतुल्लाह से कबल, इमाम शाफी रहमतुल्लाह से कबल तारीके तस्मिया आमदन के जबीहे के हराम होने पर सबका इजमा था, तमाम उलमा तमाम फुकहा सबका इजमा था कि जानबूझकर जो तस्मिया को छोड़ता है उसका जबीहा हराम है। हां निस्यानन वाले में इख्तिलाफ था, बास कहते थे जो भूले से रह जाए तो हलाल और बास कहते थे वो भी हराम भाई। तो इमाम शाफी रहमतुल्लाह ने आकर इस इजमा को तोड़ा भाई और उन्होंने कहा कि नहीं, कि तारीके तस्मिया आमदन का जबीहा भी हलाल है भाई। लेकिन बहरहाल भाई इमाम शाफी रहमतुल्लाह जलीलुल कदर इमाम है भाई, अजीम मकाम है कि क्यामत तक के लिए आने वाले लोगों के लिए मुक्तदा बना दिया भाई। तो लिहाजा याद रखिए भाई, अल्लाह आप में से हर एक को बड़ा मुदर्रिस बनाए, बड़ा मुदर्रिस बनाए। जब पढ़ाने बैठें कभी इन अइमा के बारे में तौहीन आमेज अंदाज इख्तियार न करना भाई। बाज मुदर्रिसीन जोश दर्स में आके कहते हैं इमाम शाफी रहमतुल्लाह को पता नहीं चला भाई, امام شافعی رحمۃ اللہ آپ کو یہ نظر نہیں آیا؟ بھئی یہ طریقہ ہے بات کرنے کا، آپ ہیں کون، آپ کی حیثیت کیا ہے کہ آپ ایک امام دنیا کو اس طرح اس انداز میں ان کے ذکر کر رہے ہیں؟ بھئی تو ہمیشہ تمام ائمہ کا نام انتہائی ادب کے ساتھ لو، انتہائی ادب، انتہائی محبت کے ساتھ، یہ سب عظیم اولیاء تھے، اتنے عظیم اولیاء کہ آگے آنے والے لاکھوں کروڑوں اولیاء انہی کے اقوال کے مطابق پوری پوری زندگی گزار دی ان لوگوں نے بھائی۔ تو یوں سمجھو ہر امام کے لیے اس وقت ثواب کے سمندر چل رہے ہیں بھائی۔ جو جو شخص ان کے مذہب پر چل رہا ہے اس شخص کے ایک ایک عمل کا اجر وہ ان ائمہ کو مل رہا ہے بھائی۔ تو آپ تصور تو کریں کہ ان کا کیا مقام ہوگا، اور کوئی شخص اس انداز میں گفتگو کرے وہ اس کی کتنی بڑی حماقت ہے بھائی۔ والد صاحب رحمہ اللہ بھائی، ان کو اللہ نے عجیب ادب نصیب فرمایا تھا بھائی، اتنے بڑے محقق اور اتنا بڑا مقام، حتیٰ کہ علماء فرماتے ہیں کہ حضرت اس زمانے میں تشریف لائے جس زمانے میں نہ علم کی قدر ہے اور نہ علماء کی قدر ہے، ورنہ اتنا بڑا مقام، علمی مقام تھا حضرت کا کہ اگر یہ قدیم زمانے میں گزرے ہوتے تو حضرت کا نام اسی طرح تمام کتابوں میں جگہ جگہ ملتا ہمیں، جیسے امام غزالی وغیرہ، امام رازی وغیرہ اور بڑے بڑے ائمہ کا ذکر کتابوں میں ہر جگہ ملتا ہے ہمیں، تو حضرت کا نام بھی اسی طرح ہمیں ہر جگہ کتابوں میں ملتا۔ لیکن افسوس وہ اس زمانے میں آئے کہ جس زمانے میں نہ علم کی قدر ہے اور نہ علماء کی قدر ہے۔ والد صاحب کو وفات کے بعد والد صاحب شیخ الحدیث و تفسیر حضرت مولانا محمد موسیٰ روحانی بازی رحمہ اللہ تعالی، وفات کے بعد سن 1998 میں ان کی وفات ہوئی اکتوبر میں، اور وفات کے بعد کسی نے خواب میں دیکھا تو پوچھا کہ اللہ نے آپ کے ساتھ کیا معاملہ فرمایا؟ فرمایا اللہ نے میری مغفرت فرما دی۔ تو خواب میں فرمانے لگے اور باتیں کچھ ذکر کی، اور یہ بھی فرمایا کہ میری عمر ابھی 1000 سال باقی تھی کہ میرا انتقال ہو گیا بھائی۔ تو بعد میں جب وہ بیدار ہوئے جنہوں نے خواب میں دیکھا، حیران ہوئے، ذکر کیا اس خواب کو اور علماء سے اس کی تعبیر پوچھی، تو علماء فرمانے لگے کہ اس خواب کا معنی یہ ہے کہ حضرت کے جانے سے اتنا علمی نقصان ہوا ہے کہ 1000 سال تک اس کی کمی پوری نہ ہو سکے گی بھائی۔ اور ان کی کتابیں دیکھیں انسان حیران رہ جاتا ہے۔ آپ جتنے بھی تاریخ اسلام کے اندر بڑے بڑے علماء اور ان کو دیکھیں، آپ دیکھیں گے عموماً علماء جو ہیں وہ کسی ایک علم یا فن کے ماہر ہوں گے، ایک یا دو کے، جبکہ والد صاحب کا وہ مقام تھا۔ اگر آپ ان کے علمی مقام پر غور کریں آپ کو پوری تاریخ اسلام میں بہت کم ایسے علماء نظر آئیں گے۔ جتنے بھی آپ دیکھیں گے، آپ دیکھیں گے باقی علماء کوئی بہت بڑا فقیہ ہے، کوئی بہت بڑا محدث ہے، کوئی بہت بڑا منطقی ہے، کوئی بہت بڑا اصولی ہے، کوئی بہت بڑا نحوی ہے، کوئی بہت بڑا صرفی ہے، لیکن ایسے علماء جو تمام علوم و فنون میں امام کی حیثیت رکھتے ہوں، مجتہد کی حیثیت رکھتے ہوں، ایسے علماء آپ کو بہت کم ملیں گے۔ اور حضرت شیخ رحم اللہ کو اللہ نے تمام علوم میں ایسا ہی ملکہ نصیب فرمایا تھا۔ وہ جس علم پر ان کی، جس علم، ہر فن کے اندر، ہر علم میں ان کی تصانیف موجود ہیں، اور انسان جو بھی تصنیف ان کی اٹھاتا ہے حیران رہ جاتا ہے۔ یوں لگتا ہے جیسے اس شخص کی ساری زندگی اسی ایک فن کے اندر گزری ہے، ایسی ایسی باتیں۔ لیکن جب دیکھتا ہے دوسری کتاب بھی اسی انداز کی، تیسرے فن میں دیکھتا ہے وہاں بھی یہی انداز، اس فن کے اصول و قواعد جو بنیادی اصول ہوتے ہیں ان پر بحث کرتے ہیں اور فرماتے ہیں کہ میرے نزدیک اس کو یوں نہیں ہونا چاہیے، اس کو یوں ہونا چاہیے، اور اتنی پیاری تقریر کرتے ہیں، ایسے ایسے دلائل ذکر کرتے ہیں کہ انسان حیران رہ جاتا ہے بھائی۔ تو عجیب علمی مقام تھا، جیسے مولانا شمس الحق افغانی رحمہ اللہ، جن کا نام آپ سب نے سنا ہوگا، بہت بڑے عالم تھے بھائی، اور علوم و فنون میں بڑی مہارت رکھتے تھے۔ تو والد صاحب رحمہ اللہ نے جب اپنی پہلی تصنیف کی تدریس کا آغاز کیا، طالب علمی کے بعد جب اپنی پہلی تصنیف کی، وہ علم نحو میں تھی بھائی، شرح جامی کے اندر ایک مشکل مقام آتا ہے، ایک ڈیڑھ صفحے کا ہے، حاصل محصول کی بحث ہے، اور اس کی والد صاحب نے تقریر کی، اور اس کی شرح کی تقریباً آج کل جو مطبوعہ ہے کوئی 500 صفحات کے لگ بھگ، اس ڈیڑھ صفحے کی شرح تقریباً 500 صفحات میں کی بھائی، اور پھر یہ کتاب تقریر کے لیے مولانا شمس الحق افغانی رحم اللہ کی خدمت میں لے گئے، حضرت اس وقت آخری عمر میں تھے۔ تو علامہ شمس الحق افغانی رحم اللہ نے اس کے مقدمے میں جو لکھا، انسان پڑھتا ہے تو حیران رہ جاتا ہے، وہ لکھتے ہیں کہ اس کتاب نے مجھے حیران کر دیا، حیران کر دیا، اور فرمانے لگے کہ میرا نحو کے اندر بڑا وسیع مطالعہ ہے، اور صرف پاکستان نہیں بیرون ملک بھی جہاں کہیں میں جاتا ہوں لائبریریوں میں ہمیشہ کتابوں کا مطالعہ کرتا ہوں، اور ڈھونڈتا ہوں کہیں کوئی لائبریری ملے، کوئی نئی کتابیں ملے اور میں ان کا مطالعہ کروں۔ لیکن عجیب بات یہ ہے کہ اب نحو کی کتابیں مجھے فائدہ دیتی نہیں ہیں، جہاں کہیں چلا جاؤں کوئی کتاب مل جائے، جب بھی میں اس کو اٹھاتا ہوں مطالعہ کرتا ہوں تو وہ جو کچھ اس میں لکھا ہوتا ہے سارا تقریباً مجھے پہلے سے ہی پتا ہوتا ہے بھائی۔ تو مجھے یوں لگتا تھا کہ اب تو شاید نحو کی کوئی کتاب زندگی بھر مجھے نفع دے گی ہی نہیں، لیکن اس کتاب کی، کتاب کا نام تھا والد صاحب کی کتاب بغیت الکامل فی شرح المحصول والحاصل، تو اس کتاب بغیت الکامل نے مجھے بے انتہا حیران کر دیا، اور پھر یہ ان کے الفاظ ہیں، اس کتاب نے میرے علم میں بہت زیادہ اضافہ کیا، اور میں تو سمجھتا تھا کہ اب شاید کبھی ایسی کتاب نہ ملے جس سے میرا نحو علم میں اضافہ ہو۔ اور پھر فرمایا کہ اور اس مصنف نے اس کو اتنی عمدہ ترتیب دی ہے کہ اس سے عمدہ ترتیب تو ممکن ہی نہیں ہے، یہ تو انسانی عقل کی انتہا ہے، اتنے کمال انداز میں اس کتاب کو لکھا ہے۔ اور پھر مزید لکھا کہ مجھے حیرت ہے اس کے مصنف پر، وہ جوان ہے، بلکہ نوجوان ہے، ابھی والد صاحب کی داڑھی بھی پوری نہیں آئی تھی بھائی، جوان ہے بلکہ نوجوان ہے۔ اور پھر فرمایا آگے کہ میں پیشن گوئی کرتا ہوں کہ اگر اس کی نوجوانی میں اس کے علم کا یہ حال ہے تو ایک وقت آئے گا کہ یہ شخص، یہ جو ہے، یہ اپنے زمانے کے علماء کا امام بنے گا۔ یہ علامہ شمس الحق افغانی رحم اللہ نے اس کتاب کی تقریر میں لکھا۔ پھر ایک اور واقعہ والد صاحب نے ذکر فرمایا، کہتے ہیں کہ انہی دنوں یہ کتاب نئی نئی چھپ کر جب آئی تو میں ٹرین میں سفر کر رہا، ٹرین میں مجھے مفتی محمود رحم اللہ کے ساتھ سفر کرنا پڑا کسی موقع پر، کتاب ابھی نئی نئی چھپ کر آئی تھی، تو مفتی محمود رحم اللہ تھے سفر میں، میں تھا، اور ان کے ساتھ ایک بوڑھے عالم دین کوئی تھے، تو میں نے وہ کتاب، میرے پاس تھی ایک وہ نسخہ بغیت الکامل کا ابھی جو نئی چھپ کر آئی تھی، میں نے وہ نسخہ لیا، اور وہ جو عالم دین تھے بوڑھے، ان کو میں نے ان کی خدمت میں پیش کیا کہ یہ میری کتاب ہے۔ انہوں نے کتاب لے لی، یہ اپنی جگہ بیٹھ گئے، وہ اپنی جگہ بیٹھ گئے، انہوں نے ویسے بیٹھے بیٹھے کتاب کو اٹھا کر کھول کر دیکھنا شروع کر دیا۔ کہتے ہیں ابھی ایک آدھا منٹ نہیں گزرا تھا، اچانک اپنی جگہ سے اٹھے، جیب سے غالباً 10 روپے نکالے، 10 روپے، اور مجھے بطور انعام کے دیے، کہنے لگے یہ میری طرف سے بطور انعام کے رکھیں۔ 10 روپے اس زمانے میں تو 10 روپے شاید پوری تنخواہ ہوتی تھی کسی آدمی کی بھائی، بات سمجھ میں آ رہی، یا آج سے میں کوئی 50 سال پہلے سے بھی قبل کی بات کر رہا ہوں، 50 بھی نہیں زیادہ۔ تو مفتی محمود رحمہ اللہ حیران ہو گئے کہ بھئی ابھی تو ایک منٹ نہیں ہوا، ابھی تو آپ نے کتاب لی، ابھی تو آپ نے اس کا ایک صفحہ بھی نہیں پڑھا ہوگا اور آپ انعام دے رہے ہیں ان کو. تو وہ عالم کہنے لگے کہ میں 40 سال سے شرح جامی پڑھا رہا ہوں اور یہ بغیت الکامل کے پہلے صفحے پر ہی جو بات لکھی ہے مجھے اس کا علم نہیں تھا. تو پہلے صفحے سے اتنا وہ متاثر ہو گئے بھائی. تو بات میں کر رہا تھا کہ والی صاحب کو اتنا اونچا علمی مقام تھا بھائی، اور اس کے باوجود علماء کا بے انتہا اکرام کرتے. علماء، بڑے بڑے علماء آتے والی صاحب سے ملنے کے لیے، کسی بھی جماعت کے ہوتے سب کی حوصلہ افزائی فرماتے، اور حتیٰ کہ یہ جمعیت کے لوگ آتے یا سپاہ صحابہ کے لوگ آتے یا ختم نبوت والے آتے یا مجاہدین آتے، کسی بھی جماعت والے آتے تو فرماتے ایک جملہ جو میں نے بار بار ان سے سنا کرتا تھا، جو بھی آتا وہ دعاؤں کے لیے آتا تھا کہ حضرت ہمارے لیے دعا فرمائیں. اور والی صاحب کیا فرماتے آگے سے کہ بھائی دین کا اصل کام تو آپ لوگ کر رہے ہیں، ہم تو بیٹھے روٹیاں کھا رہے ہیں. یہ ہے مسلمان کے دل میں عاجزی ہونی چاہیے، وہ جو بھی دین کا کام کرے ذہن میں ہمیشہ یہی ہو کہ باقی تو مجھ سے زیادہ کام کر رہے ہیں. آج کل برعکس ہو گیا، جو دین کا کام کرتا ہے کہتا ہے میں ہی کر رہا ہوں باقی تو ویسے ہی ہیں. بھائی یہ بالکل غلط سوچ ہے. دین کا کام جب بھی کریں تو اپنے اس دل میں عاجزی ہو گئی، عاجزی جو اللہ کو پسند ہے کہ میں نے تو کوئی خاص کام کیا ہی نہیں. تو علماء کا سب کا اکرام فرماتے، اور طلباء بتلاتے ہیں درس ترمیزی کے اندر، کہتے ہیں حضرت بڑے بڑے ائمہ علماء کا ذکر فرماتے تھے بڑے ادب اور احترام سے، بڑے ادب اور احترام سے، حتیٰ کہ بعض اوقات دلائل دیتے تو بعض علماء پر، جو بعد والے علماء تھے یعنی متاخرین علماء، تو ان پر بڑے جلال میں آ جاتے بھائی، اور بڑے غصے میں آ کر کہتے کہ یہ انہوں نے اس مقام پر جو ہے وہ انصاف سے کام نہیں لیا اور اپنے مذہب کو یہاں ترجیح دے دی ہے، حالانکہ یہاں ہمارے پاس مضبوط قوی دلائل ہیں، ان کے پاس قوی دلائل نہیں. لیکن طلباء بتلاتے ہیں کہ جلال کے باوجود حضرت کے طلب وہ ایسے پھر بعد میں الفاظ بھی بولتے کہ کسی طالب علم کے ذہن میں کسی بھی عالم کی ادنا درجے کی بھی تنقیص نہیں ہوتی تھی بھائی. اور تمام ائمہ کا نام بڑے ادب سے لیتے تھے. کہتے ہیں ایک دن درس کے لیے تشریف لائے تو سبق پڑھاتے پڑھاتے اچانک پتہ نہیں درمیان میں کیا بات ہوئی، حضرت ایک دم خاموش ہو گئے اور رقت طاری ہو گئی، اور جیسے رونے کی کیفیت بن جاتی ہے انسان کی. بہت کوشش کی سبق پڑھانے کی اور بولنے کی، لیکن اتنی کیفیت، اتنے رونے کی حالت کیفیت ان پر طاری ہو گئی کہ بولا ہی نہیں جا رہا بھائی، جیسے رونے کو بہت انسان کا دل کر رہا ہو، آنکھوں سے آنسو جاری تھے. اور بڑی کوشش کی، کئی منٹ تک بار بار رک جاتے، پھر کوشش کرتے سبق پڑھانے کی لیکن نہیں پڑھا سکے. آخر سبق بند کیا اور تشریف لے گئے. اگلے دن پھر اسی طرح سبق پڑھاتے پڑھاتے ایک دم جیسے کچھ ایک دم ہوا اور پھر خاموش ہو گئے. پھر وہی کیفیت حضرت پر طاری ہو گئی، آنکھوں سے آنسو جاری ہیں، پھر بار بار پڑھانے کی کوشش کرتے ہیں لیکن پڑھایا نہیں جا رہا. آخر پھر سبق بند کیا، تشریف لے گئے. اور دوسرے درجوں کے طلباء موقوف علیہ میں بیضاوی وغیرہ پڑھاتے تھے اور علم فلکیات، انہوں نے بتایا کہ صبح کے درس میں بھی حضرت کی یہی کیفیت ہو گئی تھی. تیسرے دن پھر حضرت پر یہی کیفیت طاری ہوئی اور پھر کسی نہ کسی طرح کچھ سبق جاری کر دیا حضرت نے. اور پھر طلباء سے فرمانے لگے کہ دراصل میں نے ایک خواب دیکھا ہے 2-3 دن قبل، اور مجھے جب وہ خواب یاد آتا ہے تو مجھ سے پھر سبق نہیں پڑھایا جاتا. میں نے خواب میں دیکھا کہ میں سبق پڑھا رہا ہوں اور میرے سبق میں امام شافعی رحم اللہ تشریف لائے ہوئے ہیں، اور امام شافعی رحم اللہ مجھ سے فرما رہے ہیں، خواب میں مجھ سے کہتے ہیں کہ آپ کا درس بڑا علمی درس ہوتا ہے اور آپ تمام ائمہ کی رعایت رکھتے ہیں، और मुझे आपका दर्स बड़ा पसंद है। और फिर फरमाने लगे वाले साहब रहमतुल्लाह तलबा से कि इमाम शाफी रहमतुल्लाह ने आखिर में एक जुमला फरमाया, वो जुमला तो मुझे जब याद आता है फिर मेरे लिए सबक पढ़ाना मुश्किल हो जाता है। आखिरी जुमला इमाम शाफी रहमतुल्लाह फरमाने लगे कि मैं भी कभी कभार आपके दर्स में आता हूं। कहते हैं जब मुझे यह ख्याल आता है कहां इमाम शाफी रहमतुल्लाह जैसे अजीम इमाम और कहां मेरे जैसा एक इंसान, तो मुझे जब यह ख्याल आता है तो मुझे रोना आ जाता है। तो तमाम अइमा की रियायत रखो, उनका लिहाज रखो। आप हनफी हैं इसका यह मानना नहीं कि अब आप दूसरे अइमा या दूसरे बड़े उलमा के बारे में तहकीर वाला अंदाज अपनाएं भाई। अच्छा जी, आगे देखिए भाई किताब पर। वकुरिहा अन युदकारा मास्मिल्लाहि तआला गैरहू वसलन ला अत्फन का कौलिही बिस्मिल्लाहि अल्लाहुम्म तकब्बल मिन फुलान। आगे मसला पहले समझ लीजिए। याद रखिए ज़िबा के वक्त अल्लाह के नाम के साथ किसी और का नाम नहीं मिलाया जाएगा। अगर अल्लाह के नाम के साथ किसी और नाम को भी जिक्र करता है तो उसकी दो तीन सूरतें हैं। एक सूरत तो ये कि ज़िबा से कुछ पहले जिक्र कर दिया या ज़िबा के कुछ देर बाद जिक्र कर दिया तो इसमें कोई हर्ज नहीं, क्योंकि नाम मिला कर नहीं पड़ा, पहले कुछ पहले। बात समझ में आ रही? कुछ पहले किसी को जिक्र कर दिया, मसलन ये कह दिया कि अल्लाह ताला मैं इस हैवान इस ज़बीहे का इसको ज़िबा कर रहा हूं, जो कुर्बानी कर रहा हूं मसलन, इसको इसका सवाब फुलां को हमारी तरफ से पहुंचा दीजिए। देखा, अब किसी और को जिक्र कर दिया या नहीं कर दिया, लेकिन ये कुछ लम्हे कुछ देर पहले जिक्र किया या ज़िबा के बाद ये जिक्र कर दिया तो इसमें कोई हर्ज नहीं। और एक सूरत यह है कि ज़िबा के वक्त ही मिलाकर जिक्र करता है, इसमें फिर देखा जाएगा कि इसने आतफ के साथ जिक्र किया है या बगैर आतफ के मिलाकर जिक्र किया है। अगर आतफ के साथ जिक्र किया फिर तो याद रखिए इस सूरत में ज़बीहा हराम हो जाएगा। मसन यू पर कहता है कि बिस्मिल्लाही वस्मि फलाने, अल्लाह के नाम और फलां फलां शख्स के नाम पर मैं ज़िबा करता हूं, अल्लाह के नाम और फलां शख्स के नाम पर ज़िबा करता हूं। याद रखो यह ज़बीहा हराम हो गया, क्योंकि मिलाकर जिक्र किया और आतफ के साथ, ये ज़बीहा अल्लाह के नाम पर भी है और फलां के नाम पर भी है भाई। बात समझ में आ रही? और तीसरी सूरत यह है कि नाम को साथ तो मिलाया लेकिन आतफ नहीं किया, आतफ नहीं किया, तो इस सूरत में फिर यह ज़बीहा मकरूह हो जाएगा। क्योंकि अगर सूरतन तो साथ है, अगरचे माना के एतबार से साथ जुड़ा हुआ नहीं, भाई देखो आतफ की सूरत में तो सूरतन भी मिला होगा, मानन भी मिला होगा। मैं ज़िबा करता हूं किस पे? अल्लाह के नाम पर और फलां शख्स के नाम पर। इकट्ठा मिले हुए हैं या नहीं मिले हुए? दरमियान में और का लफ्ज है लेकिन मिले हुए हैं कि नहीं? एक ही वक्त में मिलाकर बोल रहा है ये सारा कलाम, अलहदा अलहदा नहीं, दरमियान में वक्फा वगैरह नहीं, तो मिलाकर कह रहा है। और आतफ की सूरत है अल्लाह के नाम पर और फलां शख्स के ना, तो सूरतन भी दूसरे का नाम साथ जुड़ा हुआ है अल्लाह के नाम के, सूरतन भी लफ्जों में भी दूसरा नाम अल्लाह के नाम के साथ जुड़ा हुआ। एक तो यह ना कलाम, एक कलाम आप थोड़ा सा कहें फिर रुक जाएं, फिर थोड़ी देर बाद दूसरा कलाम कहें, फिर तो जुदा जुदा है, लेकिन एक ही कलाम मुसलसल बात कर रहे हैं तो गोया जुड़ा हुआ है। यह क्या है? जुड़ा। तो सूरतन भी जुड़ा हुआ है दूसरे का नाम, मसलन वो यूं कहता है अल्लाह के नाम पर और फुला आदमी के नाम पर, तो सूरत में भी जुड़ा हुआ है अल्लाह के नाम के साथ दूसरे का नाम, और माना में भी जुड़ा हुआ है अल्लाह के नाम, और सिर्फ अल्लाह के नाम पर ज़िबा कर रहा है या फुला के नाम पर भी ज़िबा कर रहा है? देखा, माना में भी उसके साथ जुड़ा हुआ है, उसके नाम पर भी बाकायदा ज़िबा कर रहा है ये, तो सूरत में भी जुड़ा हुआ और माना के एतबार से भी जुड़ा हुआ है, लिहाजा ये हराम है। और एक सूरत यह थी कि कुछ पहले या कुछ बाद में जिक्र कर दे, वो न सूरतन जुड़ा हुआ है न मानन जुड़ा हुआ है, लफ्ज भी अलग, दरमियान में वक्फा आ गया कुछ देर का, तो जुड़ा सूरतन भी नहीं जुड़ा और मानन भी जुड़ा हुआ नहीं है, दूसरे के नाम पर वो जिबा नहीं कर रहा। अगर दूसरे के नाम पर जिबा कर रहा होता तो फिर हम कहते हैं मानन भी जुड़ा हुआ है, तो सूरतन भी नहीं जुड़ा और मानन भी नहीं जुड़ा, ये हलाल है भाई, इसमें किसी किस्म की कराहत नहीं। और तीसरी सूरत यह है कि सूरतन तो जुड़ा हो लेकिन मानन न जुड़ा हो, यानी आतफ न हो, आतफ न हो। मसलन मसलन जैसे जैसे यूं जिबा करता है, बिस्मिल्लाही मुहम्मदुर रसूलुल्लाह, बिस्मिल्लाही मुहम्मदुर रसूलुल्लाह, तो अब देखो मुहम्मद का, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का नाम अल्लाह के नाम के साथ जुड़ा हुआ है लेकिन सूरतन जुड़ा है, मानन जुड़ा हुआ नहीं। ये नहीं कहा कि हुजूर के नाम पर भी जिबा करता हूं, वैसे हुजूर के रिसालत को साथ जिक्र कर दिया। तो इस सूरत में देखो मानन तो नहीं जुड़ा लेकिन सूरतन तो जुड़ा हुआ है ना, अल्लाह के नाम के साथ ही हुजूर के नाम को जोड़ दिया, हालांकि जिबा के वक्त हुजूर ने भी मना फरमाया कि मेरा नाम जिक्र एक छींकते वक्त और अल्लाह एक जिबा के वक्त मेरा नाम जिक्र मत किया करो, तो यहां सिर्फ अल्लाह का नाम जिक्र होगा, तो लिहाजा सूरतन तो जुड़ा हुआ है अगरचे मानन जुड़ा हुआ नहीं, लिहाजा ये जबीहा मकरूह होगा, मकरूह होगा। बात समझ में आ गई? तो कहते हैं वकुरिहा और मकरूह होगा, मकरूह क्या, मकरूह है तहरीमी, भाई तहरीमी जो हराम के करीब होता है। तो कहते हैं वकुरिहा अयुद करा मासमिल्लाह ताला गैरहू, और मकरूह है ये के जिक्र किया जाए अल्लाह के नाम के साथ गैरहू गैरुल्लाह का, यानी किसी और का, वसलन किस तरह जिक्र किया जाए, वसलन मिलाकर, ला अतफन आतफ की सूरत में न हो। बात समझ में आ रही? एक तो है ना दरमियान में हर्फ आतफ ले आओ, वो हतफ के साथ न हो, मिलाकर हो लेकिन आतफ के साथ न हो तो मकरूह है। कौली ही जैसे कि किसी शख्स का कौल बिस्मिल्लाही अल्लाहुम्मा तकब्बल मिन फुलानिन, अल्लाह के नाम के साथ अल्लाह फलां की तरफ से कबूल फरमा, फलां की तरफ से कबूल फरमा, देखो ये साथ जोड़कर बोल रहा है तो ये मकरूह है भाई। वह हरुमा जबीहा तो इन उतीफा, और हराम होगा जबीहा अगर आतफ किया जाए, नहु बिस्मिल्लाही वस्मी फुलानिन औ फुलानिन के, यूं भाई ये दो इबारतें बन जाएंगी, बिस्मिल्लाही वस्मी फुलानिन अल्लाह के नाम और फुलां के नाम पर, इबारत पे नजर है, बिस्मिल्लाही वस्मी फुलानी अल्लाह के नाम और फुलां के नाम पर। यह दूसरी सूरत यह है कि इसमें फुलां को उठाओ, इसकी जगह सिर्फ फुलां को रखो, बिस्मिल्लाही व फुलानिन औ फुलानिन आ रहा है ना, इसका अर्थ इसमें फुलां पर है, इसमें फुलां को हटाओ और इसकी जगह व फुलानी, बिस्मिल्लाही व फुलानिन अल्लाह और फुलां के नाम के साथ। तो ये दोनों सूरतों में ये आतफ के साथ है, मिलाकर है तो जबीहा क्या हो जाएगा, हराम। तो कहते हैं इन उतीफा अगर आतफ किया जाए नहु मिसाल के तौर पर बिस्मिल्लाही वस्मी फुलानिन औ फुलानिन ऐ बिस्मिल्लाही व फुलानिन, देखा खुद बतला दिया औ फुलानिन का क्या माना, ऐ बिस्मिल्लाही व फुलानिन अल्लाह के और फुलां के, भाई देखो ना इबारत पे देखो फिर देखो, बिस्मिल्लाही वस्मी फुलानिन, ये इसमें फुलां का आतफ किस पर है, इस्मिल्लाह पर है, बिस्मिल्लाह बिस्मिल्लाह में बा जा रहा है ना, बाकी क्या है इस्मिल्लाह, तो इसम को इधर भी जिक्र कर दिया इस्मी फुलां, तो इसका आतफ किस पर हुआ, इस्मिल्लाह पर। और अगर इस्मी फुलां के बजाय सिर्फ यहां फुलां होता बिस्मिल्लाही व फुलानिन, तो अब इस फुलां का आतफ हो जाता लफ्ज अल्लाह पर, और लफ्ज अल्लाह के से पहले इसम है तो गोया इससे पहले भी क्या है, इसम है। तो बात वही है, बस सिर्फ अरबी इबारत थोड़ी सी बदल दी, दोनों सूरतों में आतफ हो रहा है तो यह हराम होगा। मानन भी साथ मिला दिया यानी आतफ भी कर दिया कि अल्लाह के नाम के साथ और फुलां के साथ, تو صورتن بھی ملا ہوا ہے اور معنی کے اعتبار سے بھی ملا ہوا ہے کہ اس کے دوسرے کے نام پر بھی میں ذبح کر رہا ہوں، تو لہذا اس صورت میں وہ ذبیحہ حرام ہو جائے گا بھائی، حرام. اور یہ ہے ما احل لغیر اللہ بہ، جس پر غیر اللہ کا نام پکارا گیا ہے بھائی. اے بسم اللہ و فلان، یعنی اللہ اور یہ فلان کے نام کے ساتھ. فَإِن فَصَلَ صُورَتًا وَمَعْنًا، اگر جدا کر دیا صورت کے اعتبار سے بھی یعنی لفظوں کے اعتبار سے بھی، وَمَعْنًا اور معنی کے اعتبار سے بھی، كَدُعَاءِ قَبْلَ الْإِزْجَاعِ، جیسے کہ دعا کرنا لٹانے سے پہلے، حیوان کو لٹانے سے پہلے کیا کر رہا ہے، اللہ سے دعا کر رہا ہے کہ اللہ آپ کا فلاں بندہ ہے اس کی طرف سے یہ قربانی قبول فرمائیں، تو یہ اب ذکر تو کر رہا ہے لیکن دعا کے طور پر ہے اور علیحدہ کر رہا ہے، ابھی ذبح کا تو عمل شروع ہی نہیں کیا. تو کہتے ہیں کہ دعا قبل الاضجاع، جیسے دعا کرنا لٹانے سے پہلے، اضجاع کہتے ہیں پہلو پر لٹانا، وہ قبل تسمیتی، اور بسم اللہ کا نام لینے سے پہلے، تو لا بأس بھی اس میں کوئی حرج نہیں ہے. وہ حبب نحر الابلی، اور محبوب ہے یعنی پسندیدہ ہے نحر الابلی، اونٹ کو نحر کرنا. اونٹ یاد رکھیے بھیا، آپ اپنی گردن پر ذرا اگر آپ دیکھیں تو بالکل گردن جہاں سینے کے ساتھ جڑی ہوئی ہے درمیان میں ایک نرم سا گڑھا ہے بھائی، یہ ہے منحر، نحر کی جگہ. تو یہاں پر اونٹ کو نیزہ مارتے ہیں یا تیز چھری مارتے ہیں اور اس اونٹ کا سارا خون نکل آتا ہے، اور اونٹ کی چونکہ گردن لمبی ہے تو وہاں اونٹ میں نحر پسندیدہ ہے، اس میں خون آسانی سے نکل جاتا ہے، ورنہ گردن لمبی ہے ذبح کرنا پڑے تو دو پھر دو تین جگہ سے اس کو ذبح کرتے ہیں بھائی، وہاں خون اس طرح پوری طرح نہیں نکل سکتا بھائی، تو وہ پھر دو تین جگہ اس کو ذبح کرتے ہیں. تو وحب، تو اونٹ میں نحر پسندیدہ ہے، نحر کیا جائے اونٹ کو، اور اونٹ کا اس طریقہ یہ ہے کہ اونٹ کا ایک قدم گھٹنے سے باندھ دیا جاتا ہے آپس میں، گھٹنا موڑ کر ران کے ساتھ پنڈلی کو جوڑ کر باندھ دیا جاتا ہے، اور تاکہ اونٹ ادھر ادھر حرکت نہ کر سکے آسانی سے، اور پھر اس کے وہ یہ منحر پر نیزہ یا چھری ماری جاتی ہے. حضور صلی اللہ علیہ وسلم نے حجۃ الوداع کے موقع پر 100 اونٹ قربان کیے بھائی، 100 اونٹ، اور 63 کو آپ نے خود نحر فرمایا اور باقی حضرت علی رضی اللہ تعالیٰ عنہ کے سپرد کیے. اور عجیب بھائی، لوگوں نے عجیب منظر دیکھا بھائی، سرور کونین صلی اللہ علیہ وسلم نحر فرما رہے ہیں، ایک اونٹ کو نحر فرمایا اس کو خون نکلا وہ گرا، دوسرا اونٹ خود ہی دوڑتا ہوا آیا اور آ کر کھڑا ہو گیا، حضور صلی اللہ علیہ وسلم نے اسے نحر فرمایا، تیسرا دوڑتا ہوا آیا آ کر کھڑا ہو گیا، وہ حضور نحر فرماتے جا رہے ہیں اور اونٹ دوڑتے ہوئے آتے ہیں اور آ کر کھڑے ہو جاتے ہیں کہ ہمیں سرور کونین کے ہاتھوں نحر کی سعادت نصیب ہو جائے بھائی. عجیب من، حیوان تو بھاگتا ہے بھائی اور وہاں خود دوڑتے ہوئے آ رہے ہیں اور آ کر کھڑے ہو جاتے ہیں بھائی. تو حضور نے 63 اونٹوں کو نحر فرمایا، اس میں اشارہ بھی تھا اپنی عمر کی طرف بھائی، اور اسی پھر اسی میں حضور کا انتقال ہوا 63 سال کی عمر میں. تو کہتے ہیں وحبب نحر الابلی، اور محبوب ہے اونٹوں کا نحر، اونٹ کا نحر، وکریہ ذبحہا، اور اونٹ کی ذبح کیا ہے، مکروہ ہے بھائی، مکروہ ہے. وفی البقر والغنم عکسہ، اور بقر میں، بقر گائے بیل بھائی، گائے بیل، اور اسی میں بھینس اور بھینسا بھی داخل ہیں کیونکہ وہ بھی اسی جنس سے ہیں. والغنم، غنم کہتے ہیں بھیڑ بکری، شات کا کیا معنی، شاتن بکری، ہاں پھر بکری، شاتن بھیڑ بکری، یاد رکھو عام رائج یہی ہے، ہر سب میں بار بار اپنی ہر کتاب میں ذکر کرتا ہوں، جہاں بھی شات کا لفظ آئے اس کا ترجمہ صرف بکری کے نہیں کرنے، بھیڑ بکری یہ دونوں جنسوں کو بولا جاتا پر بولا جاتا ہے، غنم کا بھی یہی معنی بھیڑ بکری، تو شات اور غنم کا ایک ہی معنی ہے. تو کہتے ہیں وفی البقری، گائے بھینس میں، گائے بیل میں، والغنمی، اور بھیڑ بکری میں، عکسہ اس کا برعکس ہے، یعنی ان میں ذبح جو ہے وہ محبوب ہے اور نحر مکروہ ہے. ہذا عندنا، یہ ہمارے نزدیک ہے، وعند مالک رحمہ اللہ تعالی، ان ذبح الابل او نحر البقر والغنم لا يحل. جبکہ امام مالک رحمہ اللہ کے نزدیک اگر اونٹ کو ذبح کیا گیا او نحر البقر والغنم یا گائے بیل اور بھیڑ بکری کو نحر کیا گیا لا يحل تو وہ حلال ہی نہیں وہ حرام ہے. یہ کس کے نزدیک؟ امام مالک رحمہ اللہ. وہ فرماتے ہیں اونٹ میں نحر ہے تو نحر ہی کرنا پڑے گا اور گائے بیل اور بھیڑ بکریوں میں ذبح ہے تو ذبح ہی کرنا پڑے گا, عکس نہیں کر سکتے. صورت سمجھ میں آ گئی. یہاں تو یہ لکھا ہے کہ امام مالک رحمہ اللہ کے نزدیک اونٹ کا ذبح اور گائے بیل اور بھیڑ بکری کے نحر یہ حرام ہے, جائز ہی نہیں. لیکن دیگر علماء فرماتے ہیں, علامہ شامی وغیرہ, کہ ان کی کتابوں سے پتہ چلتا ہے کہ امام مالک رحمہ اللہ کا مشہور قول یہ ہے کہ اونٹ میں نحر اور گائے بیل اور بھیڑ بکری میں ذبح, یہ اگر ان میں برعکس کر دیا جائے کسی ضرورت کی بنا پر, اونٹ کو کسی ضرورت کی بنا پر نحر کے بجائے ذبح کیا جائے اور گائے بیل اور بھیڑ بکری کو ذبح کے بجائے نحر کیا جائے کسی ضرورت کی وجہ سے, تو پھر کراہت بھی نہیں ہے, کراہت بھی نہیں ہے. لیکن اگر برعکس کیا جائے تو پھر کراہت ہے, حرام نہیں ہے بلکہ کراہت ہے. معلوم ہو ان کا قول بھی ہمارے قول کے قریب ہے. بھائی بات سمجھ میں آ گئی. آگے دیکھیے بھائی, ولازم ذبح زید استانسا, اور لازم ہے ذبح کرنا صید ایسے شکار کو, استانسا جو مانوس ہو گیا ہو. بھائی آپ کو میں نے بتلایا تھا کہ ذبح کے ایک ذبح اختیاری ہے ایک ذبح اضطراری ہے. اختیاری ذبح کیا ہے؟ جو کس کے درمیان ہو, حلق اور لبا کے درمیان ہو, یعنی گلے پر چھری چلائی جائے اور وہ چار رگیں یا ان میں سے کم از کم تین رگیں کاٹی جائیں, یہ ہے ذبح اختیاری, جب حیوان آپ کے اختیار میں ہے, قابو میں ہے. اور ایک ذبح اضطراری ہے جب حیوان آپ کے قابو میں نہیں, مثلا کوئی بڑا حیوان ہے بے قابو ہو گیا, اب بڑی کوشش کی قابو میں ہی نہیں آ رہا اور کسی کو قریب نہیں آنے دیتا, ہر ایک کو اپنی جان کا خوف ہے کہ میں کیسے آگے جاؤں, قوی گائے بیل وغیرہ ہے, تو پھر اس صورت میں فقہا فرماتے ہیں کہ دور سے ہی اس کو نیزہ یا چھری مار دی جائے. یا جیسے شکار ہے وہاں بھی دیکھو شکار بھی قابو میں نہیں آتا تو اس میں بھی کیا کیا جائے, دور سے ہی اس کو تیر مارا جاتا ہے یا نیزہ مارا جاتا ہے, یا شکاری کتے کے ذریعے یا عقاب کے ذریعے حیوانات کو شکار کیا جاتا ہے. تو یہ سب بھی کیا کرتے ہیں, آپ نیزہ ماریں یا تیر ماریں وہ حیوان زخمی ہوگا اور اسی میں اگر اس کا خون سارا نکل جاتا ہے تو بھی وہ حلال ہوگا, بشرطے کہ آپ نے وہ تیر یا نیزہ چلاتے وقت یا اس کتے کو شکار پر چھوڑتے وقت یا عقاب کو شکار پر چھوڑتے وقت اللہ کا نام لیا ہو, اللہ کا نام لیا ہو, کیونکہ اس وقت یہ ہے اعلی ذبح اور یہ ذبح اضطراری ہے مجبوری کی حالت میں. اختیار میں ہوتا قابو میں ہوتا پھر تو ہم ذبح کرتے, لیکن وہ تو قابو میں ہی نہیں ہے, شکار تو دیکھتے ہی بھاگ جاتا ہے. تو اب آپ دور سے کوئی تیز دھار والی چیز مارتے ہیں اللہ کا نام لے کر تو یہ ذبح اضطراری ہے. بات سمجھ میں آ گئی. تو اس میں بھی اللہ کا نام لینا ضروری ہے. لیکن اگر کبھی ایسا ہوا کوئی شکار ہے اور وہ مانوس ہو گیا, مثلا کوئی ہرن ہے کسی نے پال لیا, اب ہرن تو کیا ہے شکار ہے لیکن اس وقت وہ مانوس ہے, لوگوں کے ساتھ انہیں کے ساتھ گھل مل کر رہتا ہے, تو کیا اس میں بھی ذبح اضطراری جائز ہے؟ کہتے ہیں نہیں نہیں, اب اس کو عام طریقے سے ذبح ہی کرنا پڑے گا. اب تیر یا نیزے سے اگر اس کو مارا تو یہ حرام ہو جائے گا. معلوم ہوا شکار میں ذبح اضطراری جائز, لیکن جب وہ مانوس ہو تو پھر ذبح اضطراری جائز نہیں بلکہ پھر ذبح اختیاری کرنا پڑے گی. جبکہ عام حیوان میں بھی اسی طرح, وہ جب قابو میں ہے تو اس میں ذبح اختیاری, اور جب وہ قابو سے باہر ہو گیا اور طاقتور ہے, بھیڑ بکری نہیں, بھیڑ بکری بے قابو ہو جائے اور کوئی اس کو نیزہ مار کے مارے, نہیں بھائی یہ تو چھوٹا سا جانور ہے یہ تو آرام سے قابو میں آ جائے گا, کوئی بڑا جانور جو قابو میں ہی نہیں آ رہا بھائی, کوئی اس کے قریب جانے کی ہمت نہیں کر رہا, کوئی صورت نظر نہیں آ رہی, تو بالآخر تھک ہار کر یہی طریقہ اختیار کیا جائے کہ کیا جائے, چھری یا نیزے کو अल्लाह का नाम लेकर उस पर फेंका जाए और जिससे वो कहीं से भी जख्मी हो जाए और उसका खून वगैरह निकल जाए और इसमें वो हलाक हो जाए तो वो फिर वो हलाल है। वैसे तो अगर आप पहुंच गए वो सिर्फ जख्मी हुआ है, फिर तो आप जिबा भी कर सकते हैं, फिर आपको जिबा ही करना पड़ेगा। शिकार में भी इसी तरह है, शिकार तक अगर आप पहुंच गए और वो आपके काबू में आ गया है तो फिर आपको जिबा ही करना पड़ेगा, अगर वैसे ही वो मर गया फिर तो हराम हो जाएगा। तो जब तक इख्तियार है जबह इख्तियारी के अलावा कोई सूरत जायज नहीं। हां जब इख्तियार नहीं, जब काबू में नहीं, फिर जबह इस्तिरारी जायज है। सूरत समझ में आ गई। तो कहते हैं वल्लज़ी मज़हब हुसैदिन इस्तानासा, और लाजिम है जिबा करना ऐसे शिकार को इस्तानासा जो मानूस हो, लोगों के साथ मानूस हो, घुल मिल गया हो। वह कफा जर्हु नअमिन तवहशा, और काफी है जख्मी करना ऐसे मवेशी, ऐसे चौपाए को, तवहशा जो वहशी हो गया हो, कोई गाय बैल क्या हो जाए, वहशी हो जाए, तो उसको जख्मी करना भी काफी है। भाई मुराद है जबह इज्तिरारी, उसको जबह इज्तिरारी भी उसमें जायज है कि दूर से कोई नेजा या छुरी वगैरह मार दी और उसको मारते हुए बाकायदा जबा की नीयत की है, तस्मिया अल्लाह का नाम लिया भाई। और उसमें मैंने ये तफसील भी आपको बतला दी कि अगर करीब पहुंच गए और वो जिंदा था फिर तो जिबे इख्तियारी पर कादिर हो गए, फिर जिबा करना जरूरी है, अगर फिर जिबा ना किया तो वो हराम हो जाएगा। सूरत समझ में आ गए। शिकार में भी इसी तरह है, अगर आप करीब पहुंच गए शिकार पर और वो जख्मी पड़ा हुआ है लेकिन अभी है जिंदा, तो अब आप जिबे इख्तियारी पर कादिर हो गए तो आपको जिबा करना पड़ेगा भाई, बगैर जिबा के अब वो मर गया तो वह हराम हो जाएगा। औ सकता फी बीरिन, या वो गिर जाए किसके अंदर, कुएं के अंदर। वलम युमकिन ज़बहु, और मुमकिन ना हो उसको जबा करना। भाई बास कुएं तो बड़े खुले होते हैं, वो बाज औकात हैवान ऐसा गिरा अब उसको निकालने की कोई सूरत ही नहीं है, कोई निकालने की सूरत ही नहीं है, और निकालते भी हैं तो वो मर जाएगा, बचेगा नहीं भाई। या कुआं बड़ा तंग सा है, उसमें वो गिरकर फंस गया है भाई, और कोई सूरत नहीं है, जिबा की जिबा मुमकिन ही नहीं है, तो फिर इसको किसी तरह भी ऐसा जख्मी कर दो कि खून निकल जाए, लेकिन वो जख्मी करते वक्त नेजा या चीज जो चीज मारे अल्लाह का नाम लें भाई। सूरत समझ में आ गई। ये माना है औसकता फी बीरिन, या कुएं में गिर गया कोई मवेशी चौपाया, वलम युमकिन ज़बहु, और मुमकिन नहीं उसको जबा करना। हादा इंदना, ये हमारे नजदीक है, यानी जबह इस्तिरारी अब जायज है। वह इंद मालिकिन रहमहुल्ला ला यहिल्लो इल्ला बिज़कात इख्तियारियती, और इमाम मालिक रहमहुल्ला के नजदीक हलाल नहीं है मगर ज़कात इख्तियारी के साथ। ज़कात ज़बह को कहते हैं, मगर ज़बह इख्तियारी के साथ, उनके नजदीक ज़बह इख्तियारी ही के साथ उसको ज़बह करना पड़ेगा, चाहे हैवान वहशी हो जाए चाहे कुएं में गिर जाए, वो जख्मी करने से वो हलाल नहीं होगा। यानी किसी नेजे वगैरह के साथ उसको दूर से ही मारकर हलाक कर दिया जाए जख्मी करके, तो वो उनके नजदीक जबह इज्तिरारी यहां काफी नहीं। वला यहिल्लु जनीनुन मय्यितुन वुजिदा फी बतनी उम्मिही, और हलाल नहीं है ऐसा जनीन मय्यितुन जो मुर्दार है, वुजिदा पाया गया, फी बतनी उम्मिही अपनी मां के पेट में, जो कहां पाया गया, अपनी मां के पेट में मुर्दा पाया गया। अच्छा जी, याद रखिए भाई, जनीन जनीन उस हमल का नाम है, उस हमल का नाम जो अभी पेट में हो। जनीन किसे कहते हैं, वो हमल जो मां के पेट में है उसको जनीन कहते हैं। बाहर आ जाए तो उसको तो वो वलद कहलाता है, वलद कहलाता है, वलद कहलाता है। अब मसला याद रखिए, अगर किसी हलाल जानवर को जिबा किया गया और उसके पेट से कोई बच्चा निकला, उसमें दो सूरतें, या वो जिंदा होगा या मुर्दा है। जानवर को जिबा कर दिया है, अब उसका पेट चाक किया तो अंदर से एक बच्चा निकल आया, उसका मालूम हुआ हामिला जानवर को जिबा किया, तो अब ये इसमें दो सूरतें हैं, या वो जिंदा होगा या मुर्दा, मर चुका है, मां के जिबा के साथ वो भी मर चुका है। तो इसमें याद रखिए, अगर वो जिंदा है फिर तो बिल इत्तेफाक इसको भी उसी तरह जिबा किया जाएगा जैसे इसकी मां को जिबा किया गया था। अगर जिबा नहीं करोगे तो फिर ये हराम हो जाएगा। और अगर ये मर चुका है, मां के जिबा के साथ ये भी पेट में मर चुका है, तो इसमें इख्तिलाफ है फुकहा का। हमारे नजदीक ये मुर्दार है, इसको नहीं खाया जाएगा। जबकि इमाम शाफी और बाकी आइमा वगैरह के नजदीक यह हलाल है। साहिबैन और इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि यह हलाल है, चाहे इसके ऊपर बाल आए हों या बाल अभी इस पर न आए हों। जबकि इमाम मालिक रहमतुल्लाह फरमाते हैं कि अगर यह ताम खिलकत ताम हो चुकी है, इस पर बाल आ गए हैं, फिर तो इसको खाया जाएगा, यह हलाल है। और अगर खिलकत ताम नहीं हुई, अभी बाल वगैरह इस पर नहीं आए, तो वो फरमाते हैं कि यह हराम है। तफसील समझ में आ गई? हमारे नजदीक ये मुर्दा जनीन क्या है? हराम। और इमाम शाफी रहमतुल्लाह और साहिबैन के नजदीक हलाल है, चाहे इस पर बाल आए हों या बाल न आए हों। जबकि इमाम मालिक रहमतुल्लाह के नजदीक वो बाल आ गए हैं, यानी खिलकत ताम है, पूरा बन गया है, तो फिर तो ये हलाल है। अगर खिलकत ताम नहीं तो फिर ये हराम है। तफसील समझ में आ गई? और याद रखिए, इन सब की जो दलील है वो हदीस है भाई। दलील हदीस में आता है, हदीस में आता है, ज़कातुल जनीनी ज़कातु उम्मीही। तवज्जो है, ज़कातुल जनीनी ज़कातु उम्मीही। ज़कात का माना है ज़िबा करना, दाल के साथ ज़िबा करना। हम अहनाफ इस हदीस का तर्जमा और करते हैं, जबकि बाकी अइम्मा इसका तर्जमा और करते हैं। हदीस क्या है ये लिख लीजिए भाई, आप अपने सामने लिख लें, इसके बारे में सारी तकरीर होगी ताकि आपको खूब अच्छी तरह समझ में आ जाए भाई। ज़कातुल जनीनी ज़ाल के साथ छोटा काफ, छोटी सी हदीस है, बस दो लफ्जों में है, चार लफ्जों में है, लिख लीजिए। ज़कातुल जनीनी गोलता है भाई, ज़कातुल जनीनी ज़कातु उम्मीही, बस ये हदीस है भाई। ज़कातुल जनीनी ज़कातु उम्मीही, ये हदीस वो जिक्र करते हैं, लेकिन इस हदीस का तर्जमा वो और करते हैं। हम इसका तर्जमा और तरह करते हैं। वो कहते हैं कि ज़कातुल जनीनी के जो बच्चा है उसका ज़िबा करना ज़कातु उम्मीही, वो बेआइन ही उसकी मां का ज़िबा करना है। यानी मां को जिबा कर दिया तो गोया बच्चे को भी क्या कर दिया है? जिबा कर दिया। अब मुर्दा निकल भी आया है, जब मां को जिबा कर दिया, मां हलाल हो गई, तो बच्चा भी क्या है? हलाल हो गया। गोया ये वो इसको आइनियत पर महमूल करते हैं कि बच्चे का जिबा वो आइन मां का जिबा ही है। क्या है? आइन मां का जिबा ही है। और मां को जिबा किया या नहीं किया, तो गोया बच्चे को भी जिबा कर दिया, तो वो इसको आइनियत पर महमूल करते हैं। हम जवाब में कहते हैं, हमारे पास बहुत से दलाइल हैं, एक आध में बस जिक्र करूंगा। याद रखिए भाई, अहनाफ के पास हर मसले में बहुत से दलाइल मौजूद भाई, और बड़े कवी दलाइल। हम दलील में अव्वल तो कुरान को पेश करते हैं, कुरान को पेश करते हैं। कुरान में अल्लाह फरमाते हैं सूरह माईदा के अंदर कि हुर्रिमत अलैकुमुल मैततु वद्दमु वलहमुल खिंजीरी, कि तुम्हारे ऊपर हराम कर दिया गया है मुर्दार को, वद्दमु और खून को, वलहमुल खिंजीरी और खिंजीर के गोश्त को, वमा उहिल्ला लिगैरिल्लाहि बिही, और वो हैवान जिस पर अल्लाह के अलावा किसी का नाम पुकारा जाए, वल मुनखनिकतु, और इसी तरह वो हैवान जिसका गला घुट गया हो, यानी गला घोट कर जिसे क्या किया गया, मार दिया गया, या वो गला घुटने से वो मर गया है, तो कहते हैं वल मुनखनिकतु, और गला घुटने से मरने वाला हैवान, वल मौकूजतु, और जिसे जर्ब लगाकर मारा गया हो, हलाक किया गया हो, कोई जर्ब वगैरह लगाई जिससे हैवान क्या हुआ, हलाक हो गया, वल मुतरद्दियतु, और इसी तरह जो बुलंदी से हैवान गिर कर हलाक हो जाए वो भी क्या है, वो हराम है। वह नतीहतु, और इसी तरह वो हैवान जो किसी जानवर के सींग मारने से हलाक हो जाए, गाय ने किसी बकरी को सींग वगैरह मारा और बकरी मर गई, ये क्या है? नतीहा है, ये हराम है। इसी तरह वमा अकला सबउ, और जिसको दरिंदा खा ले वो भी क्या है? हराम है। इल्ला मा जक्कई तुम, मगर वो जिसको तुम जिबा कर दो। इल्ला मा, तो देखो कुरान क्या फरमा रहे हैं, अल्लाह हुर्रिमत अलैकुमुल मैतत वद्दम वलहमुल खिंजीरी, और हराम कर दिया गया तुम्हारे ऊपर मुर्दार को और खून को और खिंजीर के गोश्त को। वमा उहिल्ला लिगैरिल्लाह बिही, और वो जिस पर अल्लाह का नाम पुकारा गया है। वल मुनखनिकतु, और गला घुटने से हलाक होने वाला। वल मौकूजतु, और जिसे जर्ब लगाकर हलाक किया गया हो। वल मुतरद्दियतु, और बुलंदी से गिरकर हलाक होने वाला। वन नतीहतु, और सींग मारने से हलाक होने वाला। वमा अकल सबउ, और जिसको किसी दरिंदे ने खाया हो, ये सारे हराम हैं। इल्ला मा जक्कई तुम, मगर वो जिसको तुमने जिबा किया। मालूम हुआ कौन सा जबीहा हलाल है? जिसको हमने जिबा किया हो, और ये जनीन इसको हमने जिबा किया है नहीं, मालूम हुआ ये हराम है। ये क्या है? हराम है। तो लिहाजा इस हदीस का तआरुज आया कुरान से, और इंद तआरुज तरजीह किसको होती है? कुरान को। लिहाजा मालूम हो ये हराम है हमारे नजदीक। भाई दूसरा जवाब हम ये देते हैं कि आपने क्या कहा कि ये हदीस ऐनियत पर महमूल है, गोया ये बतलाया जा रहा है ज़कातुल जनीनी के बच्चे का ज़िबा करना, ज़कातु उम्मी ही, ये बेआईन ही उसकी मां का, उसकी मां को ज़िबा करना है। तवज्जो है ये, इन लफ्जों पे नजर रखना, ये जो मैंने लिखवा है, बच्चे का जिबा करना ये बेआईन ही मां का जिबा करना है। हम जवाब में कहते हैं कि अगर ऐनियत मुराद होती तो बरअक्स होना चाहिए था, ज़कातु उम्मी ही इसको पहले होना चाहिए था और ज़कातुल जनीन को बाद में होना चाहिए था। यूं होनी चाहिए था इबारत, ज़कातु उम्मी ही या ज़कातु उम्मिल जनीन, कि बच्चे की मां का जो जबा है वो बेआईन ही जनीन की जबा है। अब बात बनती है, देखो बच्चे की मां की जबा बेआईन ही बच्चे की जबा है, मां को गोया जिबा कर दिया तो यूं समझो बच्चे को भी जिबा कर दिया। तो इसमें तो ज़कातु उम्मी ही को पहले होना चाहिए था और ज़कातुल जनीन को बाद में होना चाहिए था अगर ऐनियत मुराद होती, कि क्योंकि यही मुक्तजा है बलागत और फसाहत और कवायद नहव का। भाई बात समझ में आ गई, तवज्जो रखना भाई। अब तकरीर जरा मुश्किल है, आपने इसको समझना है, क्योंकि मैंने क्या कहा, क्योंकि ये बलागत और फसाहत और नहव का मुक्तजा है, बलागत और फसाहत और नहव का मुक्तजा है। क्योंकि कानून ये है कि मुबतदा जो है वो मालूम और मुतायन होता है, यानी मारिफा होता है, और खबर और खबर की निस्बत यानी उसकी ऐनियत माल मुबतदा मजहूल होती है। भाई मैं कहता हूं जैद खड़ा है, जैदुन काइमुन, तो जैद क्या है? मुबतदा, और मुबतदा में असल क्या है? वो क्या होना चाहिए? मारिफा, क्योंकि आप उसके बारे में आगे एक बात बतलाने वाले हैं। तो अगर मुबतदा का पता होगा तो खबर का फायदा भी होगा, अगर उसका पता ही नहीं तो खबर का कैसे फायदा होगा? तो लिहाजा जो मुबतदा होता है वो क्या होता है? मारिफा होता है। मारिफा मारिफत से है, यानी जिसकी पहचान होती है, जिसका पता होता है। मैंने कहा जैदुन, जैसे ही जैद कहा आपके जहन में फौरन आ गया, आपके मसलन एक साथी का नाम जैद है, वो फौरन जहन में आ गया। अब मैं कहता हूं काइमुन, वो खड़ा है। अब देखो कायमुन ये खबर है और खबर नकेरा होती है। नकेरा क्या माना? आपको उसका पता नहीं है, अगर आपको पहले से ही पता है फिर तो बताने का कोई फायदा नहीं, तो लिहाजा उसको नकेरा फिर लाते हैं। तो मैंने कहा जैदन काइमुन, तो मैंने जैसे ही कहा जैद, आपके जहन में जैद आ गया, क्योंकि आपको उसकी मारिफत है, आप उसे पहचानते हैं, तो वो मारिफा है। और फिर आगे जिस चीज का नहीं पता वो फिर मैं नकेरा लाता हूं, काइमुन के वो खड़ा है, या मैं कहता हूं आलिमुन, वो आलिम है। मालूम हुआ कि मुबतदा मालूम और मुतायन होता है यानी मारिफा, और खबर की निस्बत जो है यानी उसकी ऐनियत माल मुबतदा मजहूल होती है। कायमुन का माना तो आपको पता है, लेकिन ये कायमुन जैद कायम है, किसी और की बात नहीं कर रहे, किसकी कर रहे हैं? जैद की। तो ये जो खबर की आपकी ऐनियत کس کے ساتھ جوڑ رہے ہیں خبر کو؟ مبتدا کے ساتھ. اس کا آپ کو پتا نہیں تھا. تو اس لیے اصل یہ کہ وہ نکیرہ ہو. تو یہاں لوگوں کو کس کا پتا ہے؟ زکات الام کا پتا ہے یا زکات الجنین کا پتا ہے؟ کس کو سب نے دیکھا ہے؟ کس کی معرفت ہے ان کو؟ زکات الام. ماں کو ابھی ذبح کیا, سب نے دیکھا ہے بھائی. تو ماں کا ذبح تو معلوم اور مشاہد ہے, اس کا تو سب کو پتا ہے. زکات الجنین میں ابہام تھا کہ اس کو کیسے ذبح کرنا ہے. تو لہذا یوں ہونا چاہیے تھا, جو متعین ہے اس کو پہلے لاؤ, جس کا پتا نہیں اس کو بعد میں لاؤ. تو یوں ہونا چاہیے, زکات الامی زکات الجنین. ماں کا ذبح کرنا ہی کس کا ذبح ہے؟ جنین کا بھی ذبح ہے. یعنی ماں کو ذبح کر دیا تو یوں سمجھو جنین کو بھی ذبح کر دیا. تو عبارت یوں ہونی چاہیے تھی. بات سمجھ میں آ رہی ہے؟ تو اگر آپ اس کو عینیت پر محمول کرتے ہیں کہ ماں کی ذبح بعینی ہی جنین کی ذبح ہی ہے, تو اس صورت میں الفاظ برعکس ہونے چاہیے تھے. لیکن حدیث میں تو کیا آیا؟ زکات الجنینی وہ پہلے آیا, اور زکات الام کیا آیا؟ بعد میں آیا. معلوم ہوا یہاں عینیت مراد نہیں ہے, یہاں تشبیہ مراد ہے. کیا مراد ہے؟ تشبیہ مراد ہے. تشبیہ مراد ہے. دیکھو زکات ال, پھر دیکھو حدیث. حدیث میں کیا آیا پہلے؟ زکات الجنین, اور بعد میں کیا آیا؟ زکات امی ہی کہہ لو, یا زکات الام بعد میں آیا. تو معلوم کیا ہے ان دونوں میں سے؟ پہلے کون آیا؟ زکات الجنین. وہ معلوم ہے یا اس میں ابہام ہے؟ اس میں ابہام ہے. اور زکات الام جو بعد میں آیا اس میں ابہام نہیں ہے, وہ سب کو پتا ہے. تو یہ تشبیہ کے اندر ہوتا ہے, ایک ہوتا ہے مشبہ, ایک ہوتا ہے مشبہ بھی. مثلا زید ہے, اب آپ کو پتا نہیں کہ زید بہادر ہے یا بہادر نہیں ہے. اب میں اس کو آپ کو بتانا چاہتا ہوں کہ وہ تو شیر جیسا بہادر ہے, تو میں کہوں گا زید کل اسدی. زید کس کی طرح ہے؟ شیر جیسا ہے. اور پھر درمیان سے کبھی کاف کو بھی اڑا دیتے ہیں, زید اسد. زید تو شیر ہے. اب مجھے بتائیے زید اسد. زید اسد مشبہ کون؟ زید. جس کو تشبیہ دیں اس کو کہتے ہیں مشبہ, اور جس سے تشبیہ دیں اس کو کہتے ہیں مشبہ بھی. تو کس کو تشبیہ دی؟ زید کو. تو یہ ہوا مشبہ. اور کس سے تشبیہ دی؟ اسد سے, یعنی شیر کے ساتھ. تو وہ مشبہ بھی. یاد رکھو مشبہ اور مشبہ بھی کے اندر, مشبہ کے اندر ابہام ہوتا ہے اور مشبہ بھی معلوم ہوتا ہے. من وجہ بعض اعتبارات سے. زید تو ٹھیک ہے آپ جانتے ہیں اس کو, آپ کا ساتھی ہے, لیکن وہ بہادر ہے یا نہیں اس میں ابہام تھا. اس میں کیا تھا؟ ہاں لے. اور شیر کے بہادر ہونے میں کوئی ابہام ہے؟ نہیں. تو اس لیے یہاں پر زید پہلے آیا اور شیر بعد میں آیا. زید اسد کس کی بہادری میں ابہام؟ زید کی. اور کس کی بہادری معروف اور معلوم؟ اسد کی. تو جب جس میں ابہام ہے اس کو پہلے ذکر کیا جائے, اور جس چیز میں ابہام نہیں اس کو بعد میں ذکر کیا جائے, وہاں دراصل تشبیہ ہوتی ہے. تو یہاں پر بھی کیا آیا؟ زکات الجنین زکات الام. زکات الجنین کیا ہے؟ اس میں ابہام کہ کیسے ذبح کرنا ہے, پتہ ہی نہیں. تو حدیث میں آ گیا زکات الجنین کہ بچے کی ذبح کیا ہے؟ زکات الام. کس کی طرح ہے؟ ماں کی طرح ہے. جیسے ماں کو ذبح کیا تھا, بعین ہی اس کو بھی کیا کر دو؟ ذبح کر دو. تقریر سمجھ میں آئی بھائی؟ جی. احناف کے دلائل بھائی, عجیب دلائل. اور یہ تقریر علماء نے بھی ذکر کی, لیکن اتنے واضح الفاظ میں. والد صاحب رحم اللہ کی جو تقریر ترمیزی میں تھے وہاں مجھے ملی, وہ میں نے ذکر کر دی. کچھ الفاظ ان کے, کچھ میں نے اپنی طرف سے وضاحت کے لیے بیان کر دیا. بات سمجھ میں آ گئی. اب دیکھیے کتاب پر بھائی. کہتے ہیں ولا یحل جنین میت, اور حلال نہیں ہے ایسا جنین میت جو مردہ ہے. زندہ ہے اس کو تو ذبح کریں گے, میں نے بتایا زندہ بچہ نکلا ہے تو اس کو تو ذبح کریں گے. تو حلال نہیں ہے ایسا جنین میت جو مردہ ہے. وہ وجد فی بطن امہ, پایا گیا اپنی ماں کے پیٹ میں. ھذا عند ابی حنیفہ رحمہ اللہ, یہ امام اعظم ابو حنیفہ رحمہ اللہ کے نزدیک ہے. وعندہما وعند شافعی رحمہم اللہ تعالی, اور صاحبین اور امام شافعی رحمہ اللہ کے نزدیک. اذا تم خلقہ, جب اس کی تخلیق پوری ہو گئی ہو. اذا تم خلقہ, جب اس کی تخلیق پوری ہو گئی ہو. اوکیلا, اس کو کھایا جائے گا، وہ زکات الام زکات لہو، اور ماں کی ذبح وہ زکات لہو، وہ اس کی بھی ذبح ہے. بات سمجھ میں آ گئی؟ تو معلوم ہوا امام شافعی رحمہ اللہ کے نزدیک جب یہ پورا بن گیا ہو، بال بے شک آئے ہوں یا بال نہ آئے ہوں، پورا بن گیا ہو تو پھر اس کا کھانا حلال ہے بھائی. تو حاصل کلام یہ ہوا کہ یہ جو حدیث آئی جنین کے بارے میں کہ زکات الجنینی زکات امی ہی، صاحبین اور امام شافعی رحمہ اللہ یہ اس کو عینیت پر محمول کرتے ہیں. تو یوں ترجمہ کرتے ہیں کہ زکات الجنینی، کہ جنین کی زکات اس کا یعنی ذبح کرنا، زکات امی ہی یہ بعینی ہی اس کی ماں کا ذبح کرنا ہے، یعنی ماں کو ذبح کر دیا تو یوں سمجھو جنین کو بھی ذبح کر دیا. اب اگرچہ وہ مردہ نکلا ہے لیکن ماں کو تو ذبح کیا ہے، اور ماں کی ذبح ہی کیا ہے، جنین کی بھی ذبح ہے، لہذا یہ اب حلال ہے، حلال ہے. تو گویا وہ اس کو عینیت پر محمول کرتے ہیں کہ ماں کا ذبح وہ بھی عینی ہی جنین کا ذبح ہے، جبکہ ہم اس کو تشبیح پر محمول کرتے ہیں، تشبیح پر محمول کرتے ہیں کہ زکات الجنینی زکات امی ہی ای مثل زکات امی ہی، کہ زکات الجنین جو جنین کے ذبح کرنا ہے مثل زکات امی ہی، وہ کس کی طرح ہے، ماں کے ذبح کی طرح ہے، اس جیسا ہے، یعنی جیسے ماں کو ذبح کیا تھا اس کو بھی کیا کرنا پڑے گا، ذبح کرنا پڑے گا، اور یہ تو مردہ نکلا ہے اس کو تو ذبح نہیں کیا، لہذا یہ حرام ہے. بات سمجھ میں آ گئی؟ تو وہ اس حدیث کو عینیت پر محمول کرتے ہیں، اور ہم اس کو کس پر محمول کرتے ہیں، تشبیح پر محمول کرتے ہیں. لیکن میں نے بتلایا کہ بھئی اگر عینیت پر محمول کریں تو یہ کلام برعکس ہونا چاہیے تھا، اور یوں ہونا چاہیے تھا زکات الامی زکات الجنین، یعنی ماں کا ذبح بعینی ہی یہ جنین کا ذبح ہے، ماں کو ذبح کر دیا تو جنین بھی ذبح ہی ہے. تو عینیت اگر مقصود ہوتی تو پھر عبارت برعکس ہوتی، بھئی جو خبر ہے وہ مبتدا ہوتی اور جو مبتدا ہے وہ خبر ہوتا اور کلام یہ ہوتا زکات الامی زکات الجنینی، ماں کا ذبح بعین ہی جنین کا ذبح ہے، ماں کو ذبح کر دیا تو جنین کو بھی ذبح ہی سمجھو. اور حالانکہ عبارت تو برعکس ہے اور ہم اس کو محمول کرتے ہیں تشبیہ پر، کہ یہاں تشبیہ بیان کی جا رہی ہے کہ زکات الجنینی زکات امی ہی ای مثل زکات امی ہی، کہ جنین کی ذبح بھی کس کی طرح ہے، ماں کے ذبح کی طرح ہے، یعنی جیسے ماں کو ذبح کیا تھا جنین کو بھی اسی طرح ذبح کرنا پڑے گا، اور یہ تو مردہ پیدا ہوا ہے، مردہ نکلا ہے ماں کے پیٹ سے، اور اس میں تو ذبح کیا نہیں ماں کی طرح، تو یہ کیا ہوگا، ہمارے نزدیک حرام ہے. بات سمجھ میں آ گئی؟ چلیے بس، بہذا هو المرام، اللہ اعلم بحقیقت الکلام.